मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अयनमा तकूनू युद्रिकुमुल मौत वलव कुंतुम फी बुरूजिन मुशय्यदा وقال تعالى ومن يبتغي غير الاسلام دينا فلن يقبل منه وهو في الاخره من الخاسرين وقال تعالى ان الدين عند الله الاسلام قران مجيد کی چند آیات اور نبی صلی اللہ علیہ وسلم کی حدیث پڑھی ہے اللہ تعالی سے دعا ہے صحیح طرح سے اللہ تعالیٰ بات کہنے کی سننے کی سمجھنے کی اور عمل کی اللہ ہم سب کو توفیق عطا فرمائے۔ ماشاءاللہ آپ لوگ بہت دور دور سے بیان سننے کے لیے آئے ہوئے ہیں اور آپ کو پتہ ہے مجھے بیان کرنا بالکل بھی نہیں آتا ہے، پتہ نہیں کیا سننے آئے ہیں آپ لوگ۔ تو مجھے تو گپ شپ لگانی آتی ہے، بات چیت کر لیتا ہوں میں، گپ شپ اچھی کر لیتا ہوں، تو میں جو آپ سے باتیں کروں گا گپ شپ ہی ہوگی، وہ اس کو دماغ پہ زیادہ ہیوی کرنے کی ضرورت بالکل بھی نہیں ہے۔ آپ ماشاءاللہ ایک ترقی یافتہ کنٹری میں رہتے ہیں، ہم لوگ غریب ملک میں رہتے ہیں، جب یہاں آتے ہیں تو سمجھ میں نہیں آتا ایک ہفتے تک یہ ہو کیا رہا ہے۔ میں نے ان سے پوچھا، میں کئی اسٹیٹس میں جا چکا ہوں یو ایس اے کی، تو کوئی، میں نے کہا تھوڑی سی کوئی ایک بالش جگہ دکھا دو جہاں کوئی مٹی نظر آ جائے، گھاس کے علاوہ بھی کوئی چیز نظر آ جائے، تو انہوں نے بتایا کہ وہ لاس اینجلس کے قریب کوئی صحرا ہے، وہاں پر بغیر گھاس کے بھی ہے، اتنی گھاس پورے کنٹری میں لگا دی، اتنے جنگل پورے کنٹری میں لگا دیے۔ تو بہت ماشاءاللہ آپ لوگ کی پروازیں ہیں بہت اونچی پروازوں پہ، ظاہر ہے پھر جب آپ انڈیا یا پاکستان یا بنگلہ دیش جائیں گے تو آپ کو کہاں سے وہ ملک اچھے لگیں گے، کہاں سے اچھے لگیں گے آپ کو ہوگے یار۔ تو دیکھو بھائی، میں آپ کو دنیا کی ترقی کی باتیں تو بتا نہیں سکتا، میں تو ڈرانے والی باتیں کرتا ہوں بھائی۔ میں نے آیت ہی وہ پڑھی ہے جس سے آپ ڈر جائیں۔ اللہ تعالیٰ فرماتے ہیں اینما تکونو یدرکم الموت، آپ لوگ بہت اچھے ہیں، بہت اچھے کنٹری میں رہتے ہیں، لیکن کاش موت نہ ہوتی تو پھر یہ بہت مزے کی زندگی تھی۔ موت آ کے سب کچھ کا بیڑا غرق کر دیتی ہے۔ بیڑے غرق کا انگلش میں ترجمہ اب تک مل نہیں رہا، بہت ساتھیوں سے پوچھا یار، اپنی ڈکیٹس پڑھا رہا ہوں لیکن بیڑا غرق کا مزہ نہیں آ رہا، کوئی ایسا خاندانی سے ترجمہ ہو جائے گا۔ تو دیکھیں یہ دنیا بہت خوبصورت ہے، بہت اچھی ہے، کاش موت نہ ہوتی اور بڑھاپا نہ ہوتا۔ اللہ تعالیٰ نے قرآن مجید میں انسان کی پیدائش کے مرحلے بیان کیے، خلقکم من تراب، اللہ کہتے ہیں میں نے تمہیں مٹی سے بنایا، ثم من نطفہ، میری قدرت ہے اس مٹی کو منی کے قطرے میں تبدیل کیا۔ یہ کس کی قدرت ہے بھائی؟ اللہ کی قدرت ہے۔ ثم من علقہ، پھر میری طاقت اور قدرت دیکھو، اس منی کو میں نے جمے ہوئے خون میں تبدیل کر دیا، یہ خود بخود نہیں ہو رہا، یہ سافٹ ویئر پانی میں کسی نے انسٹال کی ہیں، خود بخود ایسی انسٹالیشن آٹومیٹیکلی کروڑوں اربوں سال میں ہی نہیں ہو سکتی۔ سمجھتے ہیں کہ نہیں سمجھتے؟ دو چیزیں میں اکثر اپنے بیان میں بتاتا ہوں، دیکھو ایک ہوتا ہے عقل کے خلاف ہونا، ایک ہوتا ہے عقل سے بالاتر ہونا، دونوں میں فرق کا سمجھنا بہت ضروری ہے۔ عقل کے خلاف کا مطلب یہ ہوتا ہے کہ کوئی شخص آپ سے کہے کہ دو اور دو پانچ ہوتے ہیں، آپ کیا کہو گے؟ ये सही कह रहा है या गलत कह रहा है? सब लोग ने बोलना है भाई, गलत। अब वो बोलने वाला कोई बहुत बड़ा बुजुर्ग है, वो कह रहे नहीं मैं बहुत बड़ा बुजुर्ग हूं, दो और दो पांच होते हैं। आपने कहा चूंकि हमारे पीर साहब हैं बहुत नेक आदमी हैं, ये कभी झूठ नहीं बोलते, ये कह रहे हैं दो और दो पांच होते हैं तो मान लेते हैं दो और दो पांच होते हैं। अब किसी ने आपको बोला कि यार दो और दो कब से पांच होने लगे भाई, आपको हमारे बुजुर्ग बहुत पहुंचे हुए हैं और ये बात हमारी अकल से क्या है, बालातर है, अकल से ऊपर की बात है। बुजुर्गों का काम है कि पहुंची हुई सरकार ना, ये पहुंची हुई सरकार है। तो लोग अकलमंद कहेंगे भाई आपकी सरकार भी पागल और आप भी पागल। ये अकल से ऊंची बातें नहीं है, ये अकल के तहत आती है। अकल फौरन कहती है दो को दो में जमा किया जाए तो कभी भी पांच जवाब बोले नहीं आएगा, चार ही आएगा। दुनिया में कोई आसमानी किताब, कोई मजहब, कोई पैगंबर अगर ये दावा करे कि दो और दो पांच होते हैं तो ये उस पैगंबर के झूठे होने की दलील है। वो खुदाई मैसेंजर, वो खुदाई पैगंबर नहीं हो सकता, क्योंकि अकल इतनी बड़ी मिस्टेक, आपने सेंटेंस मुकम्मल करना है, अकल इतनी बड़ी मिस्टेक नहीं कर सकती। लेकिन कुछ चीजें ऐसी होती हैं जो हमारी अकल से ऊपर की होती हैं, हमारे मेंटल लेवल से ऊपर की होती हैं। यही मैं मिसाल आपको देता हूं, 3256 को जरब दिया किसी रियाजीदान ने 2748 से और जवाब आया 1,03,646 फॉर एग्जाम्पल। अब वही बुजुर्ग आपसे कह रहे हैं कि ये मल्टीप्लाई बाय ये तो ये जवाब आया। आप कहोगे भाई पता नहीं यार हमारे पास तो इतनी खोपड़ी है कि इतनी खोपड़ी कौन बैठ के कैलकुलेटर लेकर आओ तो कर लूंगा भाई, ऐसे हमारी आप बुजुर्ग नहीं भी होते तो हम मान लेते सर शायद ऐसे ही हो। यहां आप न ये फैसला कर सकोगे कि ये ठीक है, न ये फैसला कर सकोगे कि ये बात गलत है। यहां आप इस बात के सही और गलत होने का फैसला उस सूरत में करोगे, माइक की आवाज थोड़ी खराब चल रही है मेरे ख्याल, ठीक है, तो यहां आप इस बात के सही और गलत होने का फैसला उस सूरत में करोगे जब आप खुद बहुत बड़े रियाजी दान होगे या आपको बताने वाला जो है वो सच्चा आदमी होगा और मैथ का माहिर भी होगा। आप कहोगे भाई इतना बड़ा साइंटिस्ट या इतना माहिर आदमी गलत बात नहीं कर सकता, तब आप इसकी तस्दीक करोगे। क्या ख्याल है भाई? तो इससे पता चलता है भाई कुछ चीजें ऐसी हैं जो हमारी अकल के दायरे में आती हैं, अकल फौरन सही या गलत होने का फैसला कर देती है। कुछ चीजें ऐसी हैं जो हमारे मेंटल लेवल से ऊपर की हैं, उसमें हमें ये भी नहीं पता कि सही है, ये भी नहीं पता कि गलत है। तो खूब एक बात अच्छी तरह से समझ ले, ये कायनात हमेशा से है या अल्लाह हमेशा से है, कोई तीसरी बात हो सकती है? एक आदमी आपसे आके कहे कि कायनात भी हमेशा से नहीं है और अल्लाह भी हमेशा से नहीं है, आप कहो यार ये कैसे हो सकता है, कोई ना कोई एक तो है हमेशा से। वो जवाब में कहता है नहीं कोई भी हमेशा से नहीं है। आप कहो यार ये नहीं हो सकता, वो कहते मैं इतना जहीन आदमी कह रहा हूं। आप क्या कहोगे? भाई ये बात असल के खिलाफ है, ये दो और दो चार की तरह गलत है, जैसे दो और दो पांच नहीं हो सकते ऐसे ये नहीं हो सकता कि कायनात भी हमेशा से ना हो और अल्लाह भी हमेशा से ना हो, दोनों में से एक बात माननी पड़ेगी, या तो क्रिएटर है या ये कायनात है हमेशा से, ये मादा हमेशा से है, तीसरी तरफ हम जा नहीं सकते। अब मुझे एक बात बताओ, इस कायनात के बारे में जहां चेंजर के बगैर चेंजिंग मुमकिन नहीं है, एक कंडीशन यानी मादा जो है उसको एक कंडीशन से दूसरी कंडीशन में हम चेंज नहीं कर सकते जब तक कोई फोर्स ना हो, वो किसी फोर्स का मोहताज है। तो ये अकलन मुमकिन है कि मादा अपने आप खुद से वजूद में आ जाए, जिसमें चेंजिंग नहीं हो सकती। चेंजर के बगैर, क्रिएटर के बगैर क्रिएशन का अमल हो सकता है? बोलने मुझसे तो मुझे खुशी महसूस होगी, इस सिलसिले में हम यहां आए। बार मैं बताता हूं, आदमी की शादी हुई तो बेगम के पास गया, अब बड़ा अजीब था, उसको समझ में नहीं आ रहा था कि बातचीत का आवाज कैसे करूं ना। बाज लोग बड़े अजीब होते हैं, तो कहते हैं मेरी आपसे शादी भी इस सिलसिले में हाजिर हूं। तो इसलिए मैं आपसे कह रहा हूं, मैं आपसे जो गपशप के सिलसिले में हाजिर हुआ हूं, तो आप भी आगे से रिस्पॉन्स करें। तो भाई क्रिएटर के बगैर क्रिएशन का अमल नहीं हो, इस कायनात के बारे में हमारी अकल कहती है ये नहीं हो सकता कि ये हमेशा से हो। कोई ना कोई ताकत होगी जिसने इसको बनाया है, और जो बनाने वाला है उसको हम क्या उसकी हकीकत को पूरी तरह जानते हैं? नहीं जानते। उसके बारे में न्यूटन ने थोड़ी कहा है कि चेंजर के बगैर चेंजिंग नहीं हो सकती क्रिएटर में है। भाई इस बनी हुई चीजों के बारे में लॉ है जो फिजिक्स के लॉ है, अल्लाह के बारे में अब तक कोई लॉ किसी साइंटिस्ट ने पेश नहीं किया। लिहाजा मजहब जब हमें यह कहता है कि अल्लाह हमेशा से है, तो ये खिलाफ अकल नहीं है, ये अकल से बालातर है। मजहब का बरहक होना साबित हो जाए तो इस दावे का बरहक होना भी साबित हो जाएगा, और मजहब का बरहक होना साबित ना भी हो तो भी अकल कहेगी कि यही ठीक है, इसका मजहब से ताल्लुक बोलो नहीं है। तो भाई जब हमें किसी ने बनाया है, वो क्रिएटर है, खालिक है, मालिक है, तो मुझे एक बात बताओ, अकल क्या कहती है? उस खालिक और मालिक का मखलूक से कोई लिंक होगा या नहीं होगा? दो राय है दुनिया में। कुछ लोग ये कहते हैं हम गॉड को मानते हैं, बहुत से साइंटिस्ट कहते हैं हम गॉड को मानते हैं, ये खुद बहुत नहीं बनी कायनात, किसी ने इसको बनाया है, खुद बहुत नहीं हो सकता ये सब कुछ। आप कीबोर्ड में एफ का बटन दबाते हो, सामने एफ लिखकर आता है, कुछ सॉफ्टवेयर डले हुए हैं ना उसके अंदर। ये जो वीडियो कैमरा मेरी वीडियो बना रहा है, आपकी वीडियो बना रहा है, कुछ को इसमें इंस्टॉलेशन हुई है, कुछ शीशों को आपस में जोड़ा है। मुझे बताओ अगर कोई उठ के ये कहे कि ये हर करोड़ों साल में एक वीडियो कैमरा खुद बहुत वजूद में आ गया, तो खोपड़ी में ये बात आएगी? तो मुझे एक बात बताओ, ये जो डिजिटल कैमरा जिस इंसानी आंख को कॉपी करके साइंसदानों ने बनाया है, जो असल है, वो असल क्या खुद बखुद वजूद में आ सकती है? ओ भाई ओरिजिनल के लिए ज्यादा मेहनत चाहिए होती है, कॉपियां तो चाइना देश तनातन मारता रहता है, कॉपियां तो हमारे यहां बनती हैं। मशहूर ले लें लतीफा, अमरीका ने सुई बनाई और चैलेंज किया इससे बारीक सुई बना के दिखाओ, इतनी बारीक सुई बनाई अमेरिका ने, बोला कि इससे कोई बारीक सुई बना के दिखाए। जापान टेक्नोलॉजी में माहिर है, जापान आया उसने सुराख करके दिखा दिया उस सुई में। लो भाई ये तो और अजीब काम हो गया, पाकिस्तान कहां पीछे रहता भाई। पाकिस्तान आया उसने उस पर मेड इन पाकिस्तान लिख के दिखाया। तो इतने पेचीदा, तो ये जो कॉपी है, कॉपी डिजिटल कैमरा किसकी कॉपी है? तो पहले भाई मैं बार बार इस बात का तस्करा करता हूं, क्योंकि अब इल्हाद फैल रहा है, एथियज्म फैल रहा है, लोग खुदा से वजूद ही से शक में पड़े हुए हैं, पता नहीं है कि नहीं है, साइंसदानों ने चक्कर में डाल दिया। इतनी वाजे चीज जिसके दलाई दो और दो चार की तरह है भाई, खुद बखुद दो ईंटें आपस में नहीं एडजस्ट होती, ये ऐसा इंसान कैसे वजूद में आ गया? लेकिन जो मुलहिद साइंटिस्ट हैं उन्होंने इंसानों को चक्कर में डाल दिया, चक्कर में पड़ गया कि यार पता नहीं है कि नहीं। वो एक आदमी जो था ना, वो ऊंट पे, पहले जमाने में ऊंटों पे सफर होता था, तो एक आदमी नाबीना था, नहीं एक आदमी अपनी बीवी के साथ ऊंट से सफर करके जा रहा था दूसरे मुल्क, कहीं रास्ता भूल गया, तो नाबीना एक शख्स खड़ा हुआ था, तो किसी ने इनको रोक के बोला कि ये जो नाबीना है ना, ये बेचारा अकेला है, इसको भी फला शहर पहुंचा दो ऊंट ऊंट में अपने साथ बिठा के, ऊंट में अपने साथ बिठा के। उसने कहा चलो माजूर आदमी है भी नाबीना, इसको तो बेगम मेरी रहने की नजर नहीं आ रही। इसने अपने साथ पीछे बिठा लिया, बेगम आगे, ये साहब पीछे और नाबीना पीछे, कि चलो यार एक माजूर आदमी को ले जाता हूं। अब जब अजनबी शहर में दोनों तीनों दाखिल हुए, नाबीना आदमी था डेढ़ होशियार, तीनों जब शहर में दाखिल हुए ना अजनबी शहर में, तो पहले कोई निका नामे थोड़ी होते थे, शोहरत से ही पता चलता था कौन किसकी बीवी है कौन किसका मियां है। अब तो काफी कंफ्यूजन होने लगी है इस सिलसिले में, खैर, लेकिन पहले सबको पता होता कौन किसकी बीवी है और कौन किसका मियां है। थोड़ा सा कंफ्यूजन आजकल चल रही है, अल्लाह खैर करे। तो अब जब ये शहर में उतरे हैं, नाबीना ने बोला कि चक्कर चलाता हूं भाई। नाबीना को पता था मुझको को रिश्ता तो कोई देगा नहीं, मेरी शादी बहुत मुश्किल है। तो इसने शोर मचाना शुरू कर दिया, लोगों ये मेरी बीवी है और हुआ ये है कि मैंने एहसान करके एक आदमी को लिफ्ट दे दी, मेरी बीवी और इन दोनों का आपस में मुकमुका हो गया। बीवी ने इसको बोला, इसने मेरी बीवी को बोला, नाबीना से जान छुड़ाने का बेहतरीन ऑप्शन है, अपना शहर है नहीं, लोगों को क्या पता चलेगा। तो ये नालायक मेरी बीवी मिल गई इस आदमी के साथ, इसको आंखों वाला आदमी मिल गया, चक्कर चला लिया और दोनों एक हो गए, असल में ये मेरी है। अब फड्डा, कोई कह रहा है ये नाबीना ठीक कह रहा है, कोई कह रहा है नहीं भाई, वो कसमें उठा रहा है, अल्लाह की कसम मेरी बीवी है, अल्लाह की कसम मेरी जो आंखों वाला है ना, कह रहे भाई ये तो झूठी कसमें तो उठाएगा। अब फड्डा शुरू। अब जाहिर है माजूर आदमी पे लोगों को तरस आता है कि नहीं आता, कोई कह रहा है नहीं यार ये असल में ये नाबीना सही कह रहा है, नाबीना झूठ क्यों बोलेगा। अब जब फड्डा शुरू ना, तो वो नाबीना कह रहा है बीवी मिले ना मिले चक्कर में तो डाल दिया, हाँ बीवी मिले ना मिले मिल गई ठीक है, नहीं मिली तो कौन सी अपनी थी, क्या ख्याल है भाई, मिल गई तो ठीक है, नहीं मिले तो कौन सी अपनी, चक्कर में तो डाल दिया। तो साइंसदानों ने क्या किया, डार्विन की थ्योरी पेश करके एक ऐसी दो और दो चार की तरह एक हकीकत कि ये कायनात चेंजर के बगैर चेंज नहीं हो सकती, क्रिएटर के बगैर इसमें क्रिएशन का अमल नहीं हो सकता। भाई चेंजिंग आसान है, उसके लिए चेंजर चाहिए, क्रिएशन बहुत मुश्किल है, आदम से वजूद में लाना, ना हो और हो जाना, इसके लिए कोई ताकत चाहिए जो इस कायनात से हटकर हो। ये दो और दो चार की तरह आवाज एक बात थी, डार्विन ने बंदर की थ्योरी पेश करके गुम भी हमारी गायब की। उसने कहा हम गुम लेके आए थे भाई, गुम दो या गुम के पैसे दो हमें, कहां गई हमारी गुम, न गुम दे रहे डार्विन हमें न गुम के पैसे, कह रहे तुम लोग सीट पे बैठते थे तो तुम लोगों ने खुद ही गवाई अपनी गुम, यही है ना, वो आहिस्ता आहिस्ता बंदर की तरह लटकना छोड़ दिया हमने, तो बैठते बैठते गुम मार्केट से, भाई कुछ तो ऐसे इंसान दिखाओ जिसमें थोड़ी ही बाकी हो, एकदम से कैसे सारे दुनिया के सारे इंसानों की एकदम, ऐसे तो हमारे मार्केट में पेट्रोल स्टार्ट नहीं होता यार। तो ये लतीफे हैं, समझ रहे हो कि नहीं समझ रहे, जिसको आप साइंस समझ के पढ़ रहे हो तो यार क्या ग्रेट यार, वेरी गुड यार, क्या थ्योरी पेश की है भाई, गुड यार, कमाल हो गया यार, सिमिलरिटी तो है, बंदर की भी तो आंखें हमारी भी आंखें, बंदर की भी नाक हमारी भी नाक, एक धुन का थोड़ा सा फर्क आ रहा है। तो डार्विन ने सिर्फ इतना ही तो कहा है कि धुम गायब हो गई, तो हो सकता है ना, करोड़ों अरबों साल में धुम क्या हो गई हो भाई, करोड़ों साल में भी गायब नहीं हो सकती, कह रहे अरबों सालों में, मैं बार बार इस बयान में ये बात कहता हूं, साइंसदानों के पास और मेरे पास सालों की कमी नहीं, आईक्यू लेवल चेक कर रहा हूं मैं, एक सालों साल की जमा है, एक साले की जमा होता है, साइंसदानों के पास भी सालों की कमी नहीं है और मेरे पास भी सालों की कमी। एक से एक बीवी से कितने साल हो सकते, एक दो तीन, सोचो यार हमारे हौसले को दाब दो, हौसले को दाब दो, एक साला उसको साला कहा जाता है, वो टेंशन देने के लिए काफी है, होल सेल के हिसाब से जब साले हो फिर भी इंसान अमेरिका का सफर करके आए बयान करे और वापस चले जाए, हौसले की बात है या नहीं है,
تو آپ سے میں یہ عرض کر رہا ہوں بھائی کہ بعض سائنسدانوں نے سب نے نہیں چکر میں انسان کو ڈال دیا. موسیٰ کلیم اللہ کی دعوت, فرعون سے کہا نا موسیٰ علیہ السلام نے, موسیٰ علیہ السلام نے فرعون کو دعوت دی, فرعون نے کہا فمن ربکما یا موسیٰ, اے موسیٰ کون ہے, رب نظر کیوں نہیں آ رہا, لاؤ سیڑھیاں لگا کے آسمان پہ چڑھتا ہوں میں, دیکھتا ہوں اب طلع الہ الہی موسیٰ, موسیٰ کے رب کو جھانکے دیکھوں ہمیں تو نظر نہیں آ رہا, کیسی باتیں کی. موسیٰ علیہ السلام نے فرمایا الذی احسن کل شیء خلقہ, الذی احسن, یہ آیت صحیح پڑھ رہا ہوں میں, احسن کل شیء خلقہ ثم ھدا, جس نے ہر چیز کو بہترین انداز سے بنایا, ہر چیز کو بہترین انداز سے, چیزیں خود بخود کبھی بھی نہیں بنتی. فرعون بھی خدا کا منکر, کہہ رہے کوئی خدا نہیں ہے, میں ہوں خدا. میں موسیٰ علیہ السلام سے جب پوچھا کہاں ہے, موسیٰ علیہ السلام نے کہاں کا جواب نہیں دیا, موسیٰ علیہ السلام نے فرمایا ہے, یہ نہیں ہے, ہمیں یہ پتا ہے, تمہیں نظر نہیں آتا, اس کی بیس پہ اس کے وجود کا تم انکار نہیں کر سکتے. ہر چیز کو بہترین انداز سے بنایا, ثم ھدا, پھر اس کو اس کے راستے پہ چلا دیا, فطرت کے راستے پہ. بکری کا بچہ پیدا ہوتا ہے, پیدا ہوتے ہی بکری کے تھنوں میں منہ مارتا ہے, یہ مطلب ہے ثم ھدا, اس کو اس کی نیچر کے راستے پہ بولو چلا دیا. بھائی کون ماں کے پیٹ میں بکری کے بچے کو سکھا رہا ہے تو جب پیدا ہوگا تجھے بھوک لگے گی تو اس طرح اچھل اچھل کے اپنی ماں کے تھنوں پہ منہ مارنا اور اس کو ست کر کے دودھ اندر لے کے جانا, کون ماں کے پیٹ میں اس کو سکھا رہا ہے؟ یہ ہے ثم ھدا. مرغی کا چوزا پہلے دن سے اس کو پتا ہوتا ہے کہ میرا دوست کون ہے اور میرا دشمن کون. بلی کو دیکھ کے بھاگنا شروع کر دے گا, وہ اپنی ماں کو دیکھ کے اس کے پروں میں گھسنا شروع کر دے گا. اوحا ربک الی النحل ان اتخذی من الجبال بیوتا ومن الشجر ومما یعرشون. اللہ کہتے ہیں اس شہد کی چھوٹی سی مکھی کو دیکھو, اس کی کھوپڑی کے اندر جو سافٹ ویئر انسٹال ہوئے دو چار آپ کو تارے نظر آئیں گے شہد کی مکھی کی کھوپڑی میں. بھائی وہ بھی بندر سے نکلی ہے کیا, کہاں سے آئی ہے بھائی, وہ ایسی بہترین انسٹالیشن اس کی کھوپڑی میں کہ اس انسٹالیشن کی جو سافٹ ویئر انسٹال ہوئے ہوئے ہیں اس انسٹالیشن کی وجہ سے پوری فیملی وجود میں آ گئی اس کی. مزدور مکھی کو پتا ہے میں نے کیا کرنا ہے, ملکہ مکھی کو پتا ہے میں نے کیا کرنا ہے, نر مکھی کو پتا ہے میں نے کیا کرنا ہے, مادہ مکھی کا کیا کام ہے. ایسا بہترین مینجمنٹ ہے سر. آج کل کمپنیاں ہائر کرتی ہیں, بھائی مینیجر لے کر آؤ, کوئی انجینئر لے کر آؤ جو سول انجینئر جو نقشہ بنا کے دے, پھر جو ہے وہ یہاں تو مجھے نہیں پتا یہاں تو لکڑیوں کے گھر بن رہے ہیں نا. بیسیوں قسم کے ماہرین آپ کو چاہیے ہوتے ہیں, ان کے ملاپ سے ایک گھر وجود میں آتا ہے. بیسیوں قسم کے ماہرین, وہ تمام ماہرین یونیورسٹیوں میں پڑھے ہوئے ہوتے ہیں, کچھ باپ دادا سے سیکھ کے آ رہے ہوتے ہیں. شہد کی مکھی انڈے سے نکلتے ہی سیکھی ہوئی ہوتی ہے کہ اس کے ذمے کیا کام ہے اور ملکہ مکھی کے ذمے کیا کام ہے. کوئی ایک دوسرے کے کام میں ٹانگ نہیں اڑا. اتنی زبردست ایک آرگنائز ایک جماعت ہے, یہ ایسی آرگنائزیشن ہے نا جو انسانوں سے اعلیٰ ہے. انسانوں میں ایسے آرگنائز انسان نہیں ہے. انسان کے ذمے میں کوئی کام لگاؤں نا دوسرے کے کام میں ٹانگ اڑائے بغیر اس کو سکون نہیں ملتا. آپ کو مینیجر بنا کے لایا تھا, بھائی تم یہاں بیٹھ کے دیکھو کیا ہو رہا ہے, تم ادھر دیکھ رہے ہو, وہ جو وہ مکسر واقعہ تھا دیر ہو جائے گی پھر چھوڑو کی واقعہ ختم کرتا ہوں. وہ ایک بوڑھے میاں تھا نا, کوئی بچہ سگریٹ پی رہا تھا, بوڑھے میاں نے جا کے اس کو بولا بیٹا سگریٹ پینے سے عمر کم ہو جاتی ہے. اس نے کہا میرے دادا کی عمر تو 99 سال تھی. تو انہوں نے کہا اچھا کیا وہ سگریٹ پیتے تھے؟ نہیں, وہ دوسروں کے کاموں میں ٹانگ نہیں اڑاتے. یہ غلط لطیفہ ہے, یہ غلط لطیفہ, اس سے جو سبق ملتا ہے وہ غلط ہے.
سگریٹ نہیں پینی چاہیے اور بچے کو چاہیے کہ چھوڑ دیتا. کچھ لطیفے میں خود بتا دیتا ہوں کہ اس سے جو میسج مل رہا ہے غلط مل رہا ہے. سمجھ تو شہد کی مکھی میں کوئی مکھی کسی دوسری مکھی کے کام میں کام نہیں ہوگا. جس کا جو کام ہے اپنے کام میں لگی رہے گی. اوحا ربک الی النحل ان اتخذی من الجبال بیوتا ومن الشجر ومما یعرشون. بھائی درختوں پہ گھر بنا, جو لوگ تیرے لیے جگہ بناتے ہیں اس پہ گھر بنا. اپنا کام صدیوں سے کرتی چلی آ رہی ہے, اتنی محنت اتنی محنت اتنی محنت, اس ساری محنت کا پھل انسان کھا جاتا ہے. پھر دوبارہ سے سٹرگل شروع کر. کبھی مایوس نہیں, کبھی ایسا نہیں ہوا شہد کی مکھی نے ٹینشن اور ڈپریشن میں آ کے خودکشی کرنے لگے. اخبار میں خبریں آئی تیری شہد کی مکھی نے اتنا بڑا چھتا بنایا, سب مکھیوں نے مل کے پورا ایک چھتا بنایا, ایک صاحب آ کے کاٹ کے لے گئے, شہد کی مکھیاں ڈپریشن سے ہلاک. نہ دوبارہ شروع. غایتی نہیں لطلب نہ ابالی بالتعب. ہم بچپن میں ہم نے چیونٹی پہ نظم پڑھی تھی عربی میں, چیونٹی کی بڑی زبردست عکاسی کی ہے کہ چیونٹی کہتی ہے کہ میرا کام نیل الطلب اپنے مقصد تک پہنچنا ہے, لا ابالی بالتعب میں تھکاوٹ کی پرواہ نہیں کرتی. کیسے چیونٹیاں آپس میں ملتی ہیں بھائی, اگر یہ خود بخود وجود میں آئی ہوتی ان کا آپس میں اتنا زبردست ریلیشن کیسے بن گیا؟ سمجھ میں نہیں آ رہی ریلیشن کیسے وجود میں آ گیا ان چیونٹیوں کا آپس میں. ان کو کیسے پتا ہے کہ ایک مکوڑا جب لال ریک کی جب شامت آتی ہے الٹا ہو جاتا ہے. ہم بچپن میں بہت کھیلتے تھے, اب تو بچوں کے ہاتھ میں ویڈیو گیم آ گئے, تو ہم کیا کرتے تھے ایک لال ریک کو تھوڑا سا ہم سائڈ میں لے جاتے ہیں, الٹا کر دیا. تنگ کر رہے ہیں نا لال ریک. لال ریک آپ کو پتا ہے لال ریک کسے کہتے ہیں؟ کاکروچ. تو الٹا ہو گیا, اب ہم تماشا. ایک چیونٹی آئی, لال ریک نے کوئی لفٹ ہی نہیں کرائی کہ چیونٹی سے کیا ہوتا ہے, اٹھایا ایک کک لگائی جیسے فٹ بال کی کک, چیونٹی ادھر جاتی گری. لیکن اللہ نے چیونٹی کے اتنی سی کھوپڑی میں جو سافٹ ویئر انسٹال کی ہے نا, کاش وہ ہم لوگوں کی کھوپڑی میں انسٹال ہو جائے. ہماری کھوپڑی میں کچھ اور چیزیں انسٹال ہو جائیں. ایسی محنت سے کام کرتی ہے چیونٹی, ایسی محنت سے. وہ کک لگی نا لال بیگ کی, دور جاتے گری کوئی بات نہیں, وہ پھر کلوازی کھا کے آئے گی. پھر لال بیگ نے دوسری کک ماری, لیکن اس کا رابطہ ہے باقی چیونٹیوں سے. جا کے ان کو اطلاع کرے گی ایک بڑے میاں الٹے پڑے ہوئے ہیں, اس کے لیے تو بہت بڑے میاں بھائی الٹے پڑے ہوئے ہیں. پورا باربیکیو کا بہترین انتظام ہو سکتا ہے. تو ایک چیونٹی, دوسری. ہم یہ تماشا دیکھتے تھے, کاش ویڈیو کیمرے اس وقت ایجاد ہو چکے ہوتے نا, تو پورا ویڈیو بناتے ہیں. ایک چیونٹی, دو چیونٹی, تین, چار, درجنوں مر جاتی ہیں. لال بیگ مار دیتا ہے ان کو, لیکن چھ آٹھ دس, پھر وہ جو لائن لگتی ہے نا پوری فوج, نا غایتی نہیں لطلب. چیونٹی بزبان حال کہتی ہے میرا میری جو انتہا ہے وہ مراد کو پورا کر لینا ہے. لا ابالی بالتعب, تھکاوٹ کی مجھے پرواہ نہیں ہے. یہ نہیں کہ کیلولا نہیں ہوا تو فلانا نہیں ہوا تو چائے نہیں ملی تو کافی نہیں ملی سٹا لگانا. ہمارے یہاں تو یہی سیٹ اپ چل رہا ہے. سگریٹ پینا بھول گئے تو دماغ سیٹ نہیں ہے, اور انگریزوں میں تھوڑا اور زیادہ چل رہا ہے. ان کے تو آگے کی مسائل ہیں, وہ کیا آپ سے ڈسکس کریں گے. تو کچھ بھی نہیں بھائی, ایسی لائن لگتی ہے اور پھر کیسے اس لال بیگ کو پکڑ کے نا چاروں طرف سے جکڑ کے پھر کہتے ہیں چل ہمارے دل کی طرف, گھسیٹتے ہیں اس کو. وہ چونٹیاں پورا زور لگا کے گھسیٹتی ہیں گھسیٹتی ہیں, اتنے بڑے جنازے کو اٹھا کے لے آتی ہیں. پھر جو ان کا باربیکیو اور جو ان کی شراب کباب کی محفلیں چلتی ہوں گی, وہ تو دل کے اندر کیا ہو رہا ہے وہ ہمیں معلوم نہیں بھائی. یہ جو ایک چیونٹی ہوتی چلو سمجھ میں آتا ہے, یہ آپس میں ان کا اتنا بہترین نہیں کہ مل کے محنت کرنی ہے. پھر ان میں مطلب پرستی نہیں ہے کہ ایک کھا لے دوسری نہ کھائے, نہیں بھائی سب اٹھا کے لے کے جاؤ, یہ جنازہ سب کے کام آئے گا. یہ بھائی خود بخود بولو نہیں ہو سکتا. واللہ خلق کل دابۃ مما,
कैसी अजीब आयतें, फरमाया सिर से पानी है जिससे मैंने हर जानदार को पैदा किया। तभी कायनात में जहां पानी नहीं है वहां जानदार नहीं, जमीन पे पानी है, अल्लाह कहते हैं एक पानी है जिससे मैंने हर तरह की मखलूक बना दी। जमीन पे कुरान और सुन्नत से पता चलता है सबसे पहले पानी आया है, उस पानी से अल्लाह ने इंसान बनाया, उस पानी से अल्लाह ने शेर की से लौड़ियां बनाई, उस पानी से अल्लाह ने उड़ने वाले जानवर बनाए, उस पानी से अल्लाह ने समंदर में तैरने वाले जानवर बनाए, उस पानी से अल्लाह ने जमीन पे रेंगने वाले जानवर बनाए, उस पानी से अल्लाह ने जमीन पे दौड़ने वाले जानवर बनाए, उस पानी से अल्लाह ने जमीन पे चलने वाले जानवर बनाए, उस पानी में अल्लाह ने आंखों से देखने वाले जानवर बनाए, उस पानी से अल्लाह ने आंखों से देखे बगैर सफर करने वाले जानवर बनाए। क्या कुछ मा कुरान कहता है हर तरह की मखलूक को जमीन पे फैला दिया, इतनी मखलूक आप थक जाओगे तहकीक कर करके अल्लाह की कमालात और अल्लाह की मखलूआत खत्म नहीं होंगी। साइंसदान कहते हैं भाई हमारे जो है ना हमें पानी से बाहर रहना जरूरी है ताकि हमें ऑक्सीजन मिले, अगर हम पानी के अंदर चले गए तो हम मर जाएंगे। अल्लाह ने कहा मैं ऐसी मखलूक पैदा करूंगा जो पानी से बाहर आएगी तो मरेगी, पानी के अंदर ही उसको ऑक्सीजन मिलेगी। मछली पानी से बाहर आएगी, इतनी ऑक्सीजन है लेकिन मछली की किसी काम की नहीं। ऐसा अल्लाह ने मछली को बनाया कि पानी के अंदर उसके अंदर ऐसा सिस्टम अल्लाह ने इंस्टॉल कर दिया कि पानी के अंदर ही। फिर हमने जब मछली को देखा हमने कहा भाई असल में इसके गलफड़े बने हुए हैं, ये पानी के अंदर जिंदा रह सकती है पानी के बाहर नहीं आ सकती, और इंसान पानी के बाहर रह सकता है पानी के अंदर नहीं रह सकता। अल्लाह कहते हैं कोई बात नहीं, ऐसी मखलूक बनाऊंगा जब दिल चाहेगा पानी के अंदर एंजॉय करेंगे, जब दिल चाहेगा पानी के बाहर निकल के। मगरमच्छ पानी के अंदर भी सांस ले रहा है, कंबा बाहर आके भी क्या कर रहा है सांस ले रहा है भाई। केकड़ा पानी के अंदर भी पानी के बाहर भी, पानी के अंदर जाता है अलग मशीनें काम करना शुरू, पानी के बाहर आता है अलग मशीनें काम करना शुरू। हर तरह की कुल्ल दाबत, इनका मतलब क्या, हर तरह पैदा कर दिए, जितना जितने मुमकिनात थे ना सब बना दिए। और कमाल देखो अल्लाह का, ये जो मूसा अलैहि सलाम ने कहा ना अहसना कुल्ल शय, हर चीज को बेहतरीन बनाया है, इसका मतलब क्या है बेहतरीन का मतलब। देखो जब हम कहते हैं कि आपने मेरे लिए ये गाड़ी बेहतरीन बनाई तो क्या मतलब, चलने के लिहाज से बेहतरीन, ऐसा ही है ना भाई, पेट्रोल कम इस्तेमाल करती है तो हर चीज का बेहतरीन उसके हिसाब से होता है। मैं समझा पा रहा हूं, हर चीज का बेहतरीन उसके हिसाब से। अल्लाह ने कुछ जानवरों को इंतहाई सुस्त बना दिया, जैसे कछुआ इंतहाई यानी कराची के लौंडे लपाड़ों से भी ज्यादा सुस्त, अल्लाह माफ करना है जो बेचारे कराची के लड़के मुझ जैसे बयान सुन रहे हैं उनके अलावा की बात कर रहे हैं, इतना सुस्त बना दिया अल्लाह ने। बनाया कि नहीं बनाया कछुए को, लेकिन अल्लाह ने उसको आसान कुल्ल सही है ना, हर चीज को उस हिसाब से देख ली, तो अब वो इतना सुस्त, उसकी हिफाजत के लिए अल्लाह ने इंतजाम ये किया, उसको एक उर्तुगुल की ढाल खुद ही उसके फिट कर दी अल्लाह का। क्या ख्याल है, अब वो उर्तुगुल है बारह जो भी है, घोड़े के बाहर भाग तो नहीं सकता ना वो। अल्लाह ने क्या किया, अल्लाह ने कहा कि भाई तुझे मैंने इंतहाई सुस्त बनाया, उसके दो फायदे अल्लाह ने इस एक ऐप पैदा किया उसके बदले में दो फायदे दे दिए। नंबर एक, उम्र बहुत लंबी, मैंने तंजानिया के जजीरे में 300 साल पुराना कछुआ देखा है, यूनाइटेड नेशन की तरफ से उसके उसकी उम्र लिखी हुई थी 300 साल पुराना, अफवान होता था कि इधारा था उन्होंने उनकी एज लिखी हुई थी। मेरा दिल चाह रहा था काश ये बोलने की ताकत होती तो मैं इससे हिस्ट्री पूछता, 200 साल पहले क्या हुआ था, 100 साल पहले क्या हुआ था वगैरह वगैरह। तो इतना पुराना, अब क्या किया अल्लाह ने इंतहाई सुस्त बना दिया, भाई तू हिलेगा नहीं अपनी जगह, चलने के लिए बहुत टाइम चाहिए, तो अब उसके तो सारे काम स्लोली स्लोली हो रहे हैं ना। वो अगर 10-20 साल की जिंदगी लेके आता वो कहता है अल्लाह मैं तो अभी शादी का प्लान ही कर रहा था कि मेरी मौत हो गई, क्या ख्याल है, अभी तो मैं कछुए को फंसा रहा था है भाई, उसके घर जाने में मुझे इतने साल लग गए मैं तो मर गए, क्या ख्याल है। बच्चों का प्लान कर रहा था, अंडों के बच्चे कैसे निकलेंगे, पालेंगे, बड़े होंगे,
تو اللہ نے کیا کیا, انتہائی سست کی عمر کیا کر دی,
بہت ہے, کہ تیرے پاس ٹائم کی کمی ہے, ٹائم بہت ہے, ٹائم قیامت تک ہے, ٹائم تیرے پاس بہت ہے, اب وہ تو آرام آرام سے کام کر.
اور اپنے ڈیفنس کے لیے اللہ نے کیا کیا بھائی, ڈیفنس کے لیے اب وہ بھاگے کیسے, جنگل میں شیر کہاں چھوڑے گا بچنے کو, چیتا کہاں چھوڑے گا. اللہ نے کیا کیا بھائی, ٹھیک ہے تجھے ارتغل کی ڈھال تجھے تیرے پشت میں لگا دیتا ہوں. اب چیتا جب بھاگتا ہوا آتا ہے نا, تگڑ تگڑ بھاگتا ہوا آئے گا اس کو کھانے. ادھر میں یہاں کس سلسلے میں حاضر ہوا ہوں آپ کو پتا ہے نا,
الحمدللہ
تو اب چیتا بھاگتا ہوا ہے کس کے پاس, کچھوے کے پاس. کچھوا کیا کرے گا بھائی, اپنے آپ کو سمیٹ لیتا ہے اس ڈھال کے اندر, چیتا کھڑے ہو کر انتظار کرتا ہے. چیتے کی اتنی عمر نہیں ہے کہ وہ ایک سال تک کھڑے کھڑے بیٹھا رہے گا, بیٹھا رہے گا, بیٹھا رہے گا, ٹائم دیکھ کر آئے گا. اس کے بعد بھائی اور بھی دنیا میں کام ہے. تو کچھوا کا زبان حال کیا کہتا ہے, بھائی تیرے پاس ٹائم کی کمی ہے, میرے پاس ٹائم کی کمی نہیں. تو یہ ہر چیز, جتنی بھی چیزیں دیکھ لو, ہر چیز کو بہترین بنایا اللہ نے. ہر چیز, پرندوں کو اتنی تیز نگاہ دی ہے, پرندہ اوپر اڑ کے اپنی خوراک کیسے دیکھے گا, ایسے ہی ان کی دوربینیں لگا دی ہیں نا آنکھوں میں, ایسی دوربینیں لگا دی ہیں, دور دور سے دیکھ رہے ہوتے ہیں چیزوں کو. تو احسن کل شیء خلقہ ثم ھدا, تو فرعون نے بھی انکار کیا تھا اللہ کا کہ اللہ نظر نہیں آتا, اللہ کہتا ہے میں نظر آتا ہوں, میری نشانیوں سے نظر آتا ہوں. تو بھائی دیکھو, کچھ لوگ کہتے ہیں جو سرے سے گاڈ کو مانتے ہی نہیں ہے, اور کچھ ایسے ہیں جو کہتے ہیں نہیں بھائی خدا تو ہے. لیکن پھر اس میں دو نظریات ہیں, وہ کہتے ہیں خدا کا بندوں سے کوئی ریلیشن نہیں ہے, اور ایک کانسیپٹ یہ ہے نا نا نا, خدا کا اپنی مخلوق سے ریلیشن ہے. یہ جو پہلی بات ہے نا کہ مخلوق سے ریلیشن نہیں ہے, یہ عقل کے خلاف ہے. ایسی ذہین مخلوق بنا دی اللہ نے, اور پوری کائنات اس انسان کے لیے مسفر کر دی اور بنا کے چھوڑ دیا, بھول گیا, کوئی اس کا لینا دینا ہی نہیں ہے. یہ ایسا نہیں ہوتا میرے بھائی. اکثر میں اشکال اٹھاتا ہوں نا, ایک ملحد نے کہا کہ ہم خدا کو مانتے تو ہیں لیکن ہم وہ مسلمانوں کے اللہ کو کیوں مانے ہیں. بھائی خدا ہے ٹھیک ہے, لیکن یہ کیا کہ اللہ ہی ہے. میں سمجھا پا رہا ہوں اپنی بات, بھائی ہم مانتے ہیں کہ خدا ہے, گاڈ ہے, بنا رہا ہے, ٹھیک ہے, اللہ کو کیوں مانے. اللہ کو مانیں گے تو مطلب نماز پڑھو, چار استغفر اللہ, یعنی نکاح کرو, زنا سے بچو, اور بعض دفعہ غلطی سے صحیح باتیں جب غلط باتیں زبان پہ آ جاتی ہیں تو یہ سب کچھ کرو. بھائی ہے نا, کیا کریں, خدا ہے تو کیا کریں. تو دیکھو آپ کے پاس دو آپشن ہیں, ایک گونگا بہرا خدا جو بنا کے بھول گیا, اور ایک وہ خدا جو کہتا ہے میں نے موسیٰ کو کلی گنڈا بنا کے فرعون کے دربار میں بھیجا, فرعون مجھے بھول گیا تھا, میں نے ابراہیم کو خلیل اللہ بنایا, بت پرستوں کے پاس بھیجا, میں نے آدم کو بنایا اور فرشتوں کو کہا کہ آدم کو سجدہ کرو, میں نے محمد صلی اللہ علیہ وسلم کو ساری دنیا کے سارے انسانوں کے لیے پیغمبر بنا کے بھیجا, میں نے عیسیٰ ابن مریم کو مریم کے بغیر شوہر کے بیٹا دیا اپنی قوت اور طاقت اور معجزہ دکھانے کے لیے, اور میں ان چیزوں سے خوش ہوتا ہوں, ان چیزوں سے ناراض ہوتا ہوں, نماز پڑھنے سے خوش ہوتا ہوں, زنا کرنے سے ناراض ہوتا ہوں, شراب پینے سے ناراض ہوتا ہوں, حج کرنے سے خوش ہوتا ہوں, ماں باپ کو اولڈ ہاؤس میں جمع کرانے سے ناراض ہوتا ہوں, ماں باپ کے بڑھاپے میں خدمت کرنے سے خوش ہوتا ہوں, رشتہ داری توڑنے سے ناراض ہوتا ہوں, رشتہ داری جوڑنے سے خوش ہوتا ہوں. الحمد سے لے کے والناس تک قرآن میں یہی آرڈر ہے نا اللہ تعالیٰ کے, میں جو ہوں یتیم کمال خانے سے ناراض ہوتا ہوں, یتیم کے سر پہ ہاتھ پھیرو گے تو جتنے بال تمہارے ہاتھ کے نیچے آئیں گے اتنی نیکیاں دوں گا, یتیم کی کفالت سے خوش ہوتا ہوں,
तो मैं मातहतों के साथ अच्छा सलूक करने से खुश होता हूँ, बुरा सलूक करने से नाराज होता हूँ, गुरबा और मसाकीन को जकात देने से खुश होता हूँ, उनका माल हड़प करने से नाराज होता हूँ, शराब पीने से नाराज होता हूँ, सूद खाने से नाराज होता हूँ, बहुत सारे अहकाम उसने अपनी किताब में नाजिल कर दिए। तो मुझे एक बात बताओ भाई, वो खुदा जो बोलता है, अपना इंट्रोडक्शन कराता है, मैं कौन हूँ, अल्लाह ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम, हम जब खुदा से पूछते हैं, अल्लाह से पूछते हैं, ए अल्लाह तू कौन है, अल्लाह कहते हैं मैं बताता हूँ मैं कौन हूँ, ला इलाहा इल्ला हु, सबसे पहली बात, मेरे सिवा कोई इबादत के लायक नहीं है, ना गाय को माबूद बनाओ, ना किसी पत्थर को माबूद बनाओ, ना किसी कब्र को माबूद बनाओ, मैं हूं जो बिगड़ी बनाता हूँ और लोगों की बिगड़ी बिगाड़ता हूँ, ये सब किसके हाथ में है, मेरे हाथ में। एक वो खुदा है जो अपना इंट्रोडक्शन इतने मजबूत तरीके से करा रहा है, ला इलाहा इल्ला हु अल हय, मैं जिंदा हूँ, अल कय्यूम, पूरी कायनात को थामने वाला हूँ, ला तअखुज़ुहु सिनतुन वला नौम, मुझे न नींद आती है न ऊंघ आती है, ला तअखुज़ुहु सिनतुन वला नौम, लहु मा फिस समावाति व मा फिल अर्ध, जो कुछ आसमानों में जो कुछ जमीन में सब किसका है, मेरा है, वला यऊदुहु हिफ्ज़ुहुमा, जमीन और आसमानों की हिफाजत मुझे थकाती नहीं है, अल अलीयुल अज़ीम, अली भी हूँ अज़ीम भी हूँ। इतना जबरदस्त इंट्रोडक्शन एक खुदा करा रहा है, हम उस खुदा को मानेंगे जो गूंगा बहरा खुदा है, जिसका पता ही नहीं मार्केट में है किधर, वो ये वाला खुदा बोल रहा है और वो वाला चुप बैठा हुआ है, चुप पे ईमान लाएंगे या बोलने वाले पर ईमान लाएंगे हम? भाई मुसलमानों का जो खुदा है ना अल्लाह, उसका रिश्ता है बंदों से, वो अपना नाम भी बताता है कि मेरा नाम क्या है, अल्लाह, अल्लाह के अलावा कोई और खुदा अपना नाम ही नहीं बता रहा। देखो आपके पास दो सफीर आए, अमेरिका ने अपना एक सफीर भेजा पाकिस्तान की हुकूमत के पास कि इंसान के बच्चे बन जाओ, अपना सफीर भेजा कहां, ये इंसान के बच्चे टर्म बड़ी फैल गई, कल एक बंदा मुझे मिला आपका बयान सुन के इंसान का बच्चा बना उन्हें, ऐसा ना फरिश्ते भी खबर में पूछो इंसान का बच्चा था या नहीं था, तुम ये बता, हिसाब भी इसी अल्फाज के साथ होगा, इंसान का बच्चा था या नहीं था। ये मैं इसलिए कहता हूं, मौलाना सरफली खान के रहमतुल्लाह के पास ना लोग आते थे बुजुर्ग बनने के लिए, तो उन्होंने फरमाया कि मेरे पास इंसान का बच्चा बनने के लिए आया, करो बुजुर्ग बनने के लिए नहीं है, इंसान बन जाओ पाप में, तो बुजुर्ग बनने का शौक होता ताकि फूंको वाली सरकार बने, फूंक लगाए ये करें, इंसान बन जाओ भाई, इसी के लिए कमी इसके आदमी बन जाओ, बुराई छोड़ दो, फराइज वाली बात पूरे कर लो, यही तो है इंसान, हुकूक पूरे करो अल्लाह के लिए, अल्लाह की मखलूक के लिए। तो मैं क्या वाक्य सुना रहा था, दिमाग से निकल गया। हाँ, अब मुझे बताओ, अमेरिका ने एक सफीर भेजा इस्लामाबाद वजीर आजम के पास, वजीर आजम साहब इंतजार कर रहे हैं, भाई सफीर साहब आ रहे, सफीर आया बैसरी की सूट में टाई में और बड़ा जबरदस्त उसका सूट बूट और उसके पास मैसेज भी है। अचानक दूसरा आगे बोला, ये झूठी मूठी का मैं हूं, असल सच्ची मुच्ची का कौन हूं मैं। तो वजीर आजम परेशान हो गया, ये वाला है ये वाला है, फोन मिलाया, इत्तेफाक से व्हाट्सएप चल नहीं रहा था जैसे कि हो रहा है अभी आजकल, इत्तेफाक से हमारा व्हाट्सएप चल नहीं रहा, अब भाई फौरन रिप्लाई करना है। तो एक सफीर है जो झूठा सफीर है, उससे वजीर आजम ने पूछा, भाई तो आप बताओ क्या पैगाम है, कहने कोई पैगाम नहीं, भाई आपको भेजा कब है पता नहीं यार, मैं तो भूल गया, किसके पास भेजा है, सदर के पास भेजा है या पता नहीं वजीर आजम के, मुझे मालूम नहीं है, पैगाम क्या है, चाहते क्या हो ये नहीं पता। तो दो थप्पड़ लगेंगे नहीं उसको, भाई क्यों टाइम जाया कर रहा है, सफीर ऐसा थोड़ी होता है। देखो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के सफीर है, आपके सिवा जो नबी के बाद जितने लोगों ने नबूवत का दावा किया उनका ना गेटअप पैगंबरों वाला, ना उनके पास कोई पैगाम है पैगंबरों वाला, कोई दावत ही नहीं है, तो उनकी निस्बत हम अल्लाह की तरफ कैसे कर दें। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम का गेटअप पैगंबरों वाला, बातें पैगंबरों वाली, पूरा पैगाम लेकर आए, एक एक ऑर्डर एक एक हुक्म हमारे सामने आज इस्लाम का मौजूद है। फिर जिस खुदा का तारुफ करवाया तो उस खुदा के भी बहुत सारे तसव्वुरात हैं, कोई कहता है अल्लाह है, कोई कहता है कोई और है, ہم کہتے ہیں بھائی اسلام اللہ کا جو تصور پیش کرتا ہے، قرآن اللہ کا جو تصور پیش کرتا ہے، وہ تصور دنیا میں کسی کے پاس نہیں ہے، تو ہم اس کتاب کو مانیں گے جو ہمیں اللہ سکھا رہی ہے، یا اس کتاب کو مانیں گے جسے پڑھ کے اللہ کا ہی نہ پتہ چلے کہ وہ ہے کیا؟ ہم قرآن سے پوچھتے ہیں، قرآن کہتا ہے میں اللہ کا کلام ہوں، بھائی اللہ کے کلام ہو تو بتاؤ اللہ کے بارے میں، قرآن کہتا ہے کلام یہ شروع ہوگا الحمدللہ رب العالمین، تمام تعریفیں اس اللہ کے لیے جو تمام جہانوں کا پالنے والا ہے، الرحمن الرحیم بڑا مہربان نہایت رحم کرنے والا ہے، کیسے قرآن نے اللہ کو ایکسپلین کیا ہے، وہ کیا ہے؟ قرآن میں آتا ہے کہ ابراہیم علیہ السلام نے ستارے کو دیکھا، ھذا ربی، ستارے کو دیکھ کر کہا یہ میرا رب ہے، فلما افلا، جب ستارہ غائب ہو گیا، قال لا احب الآفلین، میں فنا ہونے والوں سے محبت نہیں کرتا، کیسے قرآن اللہ تک پہنچانے کے لیے مثالیں قائم کر رہا ہے، فلما را الشمس فلما را القمر بازغا قال ھذا ربی، جب چاند کو دیکھا تو کہا یہ میرا رب ہے، فلما افل، جب چاند بھی غائب ہو گیا، قال لئن لم يهدني ربي لأكونن من القوم الضالين، اگر میرے رب نے مجھے اصل رب کا پتہ نہ بتایا میں گمراہ ہو جاؤں گا، فلما را الشمس بازغة قال هذا ربي هذا اكبر، جب سورج کو دیکھا کہا یہ میرا رب ہے، یہ ہے، ہو سکتا ہے خدا ہو، فلما افلت، سورج بھی کیا ہو گیا غائب، تو اللہ وہ ذات ہے جو اپنا انٹروڈکشن کراتا ہے قرآن میں، تو بھائی ہمارے پاس اللہ کو مانے بغیر کوئی آپشن بولو ہے ہی، ہم کیسے کسی اور کو خدا مان لیں، بھائی اگر آپ اللہ کے علاوہ کسی اور کو مانتے ہو تو پھر اس سے پوچھتے ہو کہ تم کس کن باتوں کو پسند کرتا ہے، مثال کے طور پر ہندوؤں کو مان لو کہ آپ ہندو جس خدا کو خدا کہتے ہیں ہمارا خدا وہ ہے، پھر آپ پوچھو گے بھائی ہمیں کیا کرنا چاہیے، وہ کہتا ہے بت پرستی کرو، نیچر کو اپیل کرے گی یہ بات کہ وہ اپنے سے ہٹا کے پتھروں کے بنے ہوئے بتوں کے سامنے جھکا رہا ہے، میں ایک آسان مثال دے کے بس آگے چلتا ہوں، وقت کم ہے، مقابلہ سخت ہے، آپ لوگ دوبارہ پکڑائیے پتہ نہیں کب آؤ گے، تو دیکھو میں ایک مثال دیتا ہوں آپ کو، میں نے مثال دی نا آپ کے پاس بہت سارے مذاہب ہیں، بہت سارے مذاہب دنیا میں، اتنے مذہب، ایک تو ہے الحاد، کوئی مذہب نہیں، فری تھنکر بن جاؤ یا ایتھیسٹ بن جاؤ، اس کا تو میں نے جنازہ نکال دیا، کیا خیال ہے، تو غلط سیدھے سے غلط، اب آپ کے پاس اللہ کی طرف منسوب بہت سارے قوانین ہیں، یہودیت بھی ہے، عیسائیت بھی ہے، سکھ بھی کہتے ہیں ہم ہمارے پاس خدا کا قانون ہے، ہندو بھی کہتے ہیں ہم جو کرتے ہیں اس سے بھگوان خوش ہو جاتا ہے، بہت سارے ان کی مثال ایسے ہے جیسے وہی امریکہ کی سفیر، 20-8-10 سفیر آ گئے، اب پتہ نہیں چل رہا ان میں سے اصلی کون ہے اور ان میں سے نقلی کون ہے، پتہ ہی نہیں چل رہا، تو آپ نے کیا کیا، سفیروں کی پینٹ کی تلاشی لینا شروع کی، ایک کی جیب سے کچھ نکلا ہی نہیں، دوسرے کی جیب سے خالی پرچہ نکلا، تیسرے کی جیب سے پرچہ نکلا اس پہ کیڑے مکوڑے بنے گئے، سمجھ میں ہی نہیں آ رہا کیا ہے، چوتھی کی جیب سے پرچہ نکالا اس سے سمجھ میں تو آ رہا ہے کچھ، آ رہا ہے کچھ اوٹ پٹانگ باتیں لکھی ہوئی ہیں، ہے بھائی، تو آپ مان لو گے ان کو سفیر، بہت سے لوگوں نے دعویٰ کیا ہم جس مذہب کی طرف بلاتے ہیں وہ ہے خدائی مذہب، ہم نے ان سے کہا تعلیمات دکھاؤ، بہت سو کی جیب سے کچھ نکلا ہی نہیں ہے، تعلیمات سرے سے ہے ہی نہیں، دو چار عبادتیں ہیں بس یہ کرنا ہے ہفتے میں یا سال میں بس، اس کے علاوہ کچھ ہے ہی نہیں، پھر دوسرے کی ہم نے تلاشی لی، بھائی تم دکھاؤ تمہاری آسمانی کتابوں میں کیا ہے، تو کچھ چیزیں تو سمجھ میں آ رہی ہیں، کچھ ایسے لائنیں کھینچ رہی تھی سمجھ میں نہیں آ رہا، وہ زبانیں ہی ختم ہو گئی، نہیں آئی میرے خیال بات، یعنی کسی نے کچھ ایسے لائنیں کھینچ رہی تھی سمجھ میں نہیں آ رہا، وہ زبانیں ہی ختم ہو گئی، نہیں آئی میرے خیال بات، یعنی کسی نے سفیر ایسی زبان میں بھیجا جو زبان ختم ہو گئی، امریکہ نے سفیر بھیجا 2000 سال پرانی کسی زبان میں، تو آپ بولو گے امریکہ کا دماغ خراب ہو گیا بھائی، انگلش میں بھیجتا عربی میں بھیجتا تو پیغام ایسی زبان میں بھیجے 4 آدمی کے علاوہ کوئی سمجھتے ہی نہیں ہے، تو وہ خدائی پیغام ہو سکتا ہے، ایک سفیر واحد محمد صلی اللہ علیہ وسلم ہے کہ جن سے جب پوچھا گیا
کہ آپ خدائی پیغمبر ہیں، آپ میسنجر آف گاڈ ہیں؟ آپ نے کہا ہاں. ہم نے پوچھا یا رسول اللہ آپ کے پاس پیغام کیا ہے؟ آپ نے قرآن پیش کر دیا. ہم نے کہا یہ تو 1400 سال کے بعد جس زبان میں ہے ہمیں سمجھ میں ہی نہیں آ رہا، تو پیغمبر بزبان حال کیا کہیں گے؟ بھائی کروڑوں کو سمجھ میں آ رہا ہے، کسی سے بھی ترجمہ کر کے پوچھ لو. 1400 سال پہلے آج محمد صلی اللہ علیہ وسلم کے والد عبداللہ زندہ ہو کے آ جائیں، 20 ملکوں میں بآسانی سفر کر سکتے ہیں، 20 ملکوں میں اپنی بات کو دوسروں تک پہنچا سکتے ہیں، دوسرے کی باتوں کو سمجھ سکتے ہیں. اس کتاب میں جو زبان استعمال کی گئی ہے وہ زبان جو 1400 سال پہلے جیسے زندہ تھی آج اس سے زیادہ زندہ ہے. 1400 سال پہلے بھی عربی میں پانی کو ماں کہا جاتا تھا، آج بھی پورے عرب کنٹری میں پانی کو ماں کہا جاتا ہے. 1400 سال پہلے آسمان کو سما کہا جاتا تھا، آج بھی 1400 سال بعد عرب کنٹریز میں آسمان کو بولو سما کہا جاتا ہے. 1400 سال پہلے کتاب کو کتاب کہا جاتا تھا، 1400 سال بعد کتاب کو کتاب کہا جاتا ہے. 1400 سال پہلے انسان کو انسان کہا جاتا تھا اس عربی میں، 1400 سال کے بعد انسان کو انسان، کوئی چینجنگ نہیں ہو رہی ہے. 1400 سال پہلے قلم کو بولو نا بھائی قلم کہا جاتا تھا، 1400 سال گزر گئے قلم کو قلم کہا جاتا ہے. 1400 سال پہلے عورت کو امراہ کہا جاتا تھا، 1400 سال بعد عورت کو امراہ کہا جاتا ہے. 1400 سال پہلے مرد کو رجل کہا جاتا تھا، 1400 سال بعد مرد کو رجل کہا جاتا ہے. 1400 سال پہلے ناک کو انس کہا جاتا تھا، 1400 سال بعد ناک کو انس کہا جاتا ہے. آنکھ کو عین کہا جاتا تھا، آج بھی آنکھ کو عربی میں کیا کہتے ہیں بھائی؟ عین کہتے ہیں. زبان کو لسان پہلے بھی کہتے تھے، آج بھی کیا کہتے ہیں؟ لسان کہتے ہیں. پاؤں کو رجل کہتے تھے، آج بھی کیا کہتے ہیں؟ رجل کہتے ہیں. سننے کو سما کہتے تھے، آج بھی کیا کہتے ہیں؟ سما کہتے ہیں. بولنے کو کلام کہتے تھے، آج بھی کیا کہتے ہیں؟ کلام. ایسی زبان میں پیغام نکلا پیغمبر کے پاس سے کہ 20 ملک اس پیغام کو سمجھ رہے ہیں اور باقی ترجمہ کر کے سمجھ رہے ہیں. پوری دنیا میں پڑھائی جا رہی ہے، پڑھی جا رہی ہے، سکھائی جا رہی ہے، سیکھی جا رہی ہے. نہیں آئی میرے خیال کھوپڑی شریف میں بات. آپ کے پاس محمد صلی اللہ علیہ وسلم کو مانے بغیر کوئی آپشن ہے ہی نہیں، مان نہیں سکتے بھائی، تو پیغام ہی نہیں ہے. کمپیئر کہاں سے کرو گے؟ پیغام نکلتا تو ہم کمپیئر کرتے، یہ والا صحیح ہے کہ یہ والا صحیح ہے؟ نہیں ہے میرے خیال بات. بھائی پیغام ادھر بھی ہوتا ادھر بھی ہوتا، ہم کہتے یار انہیں صحیح کون سا ہے، کنفیوژن بڑھ جاتی ہے. اللہ نے پیغمبر محمد صلی اللہ علیہ وسلم کے علاوہ کسی کو پنپنے ہی نہیں دیا. پھر جو پیغام نکل کے آیا نا، دوسری کتابوں میں جو پیغام آتا ہے اس میں بت پرستی، پتھروں کے سامنے جھکو، یہ بھی بھگوان یہ بھی بھگوان، یہ والا اس کام کا یہ والا اس کام کا یہ والا اس کام کا، اس کی مارکیٹ ریٹ، مارکیٹ میں یہ ریٹ چل رہے ہیں، اس کے مارکیٹ میں 2 پہ 1 فری، بار مختلف ریٹوں، یہ پیغام. کسی کے پاس کچھ اور پیغام، کسی کے پاس کچھ اور پیغام. فطرت کو اپیل نہیں کر رہا وہ پیغام. کسی نے کہا گائے تمہاری ماں ہے کیونکہ دودھ دیتی ہے، ہم نے کہا بھائی بہن بھی تو دودھ دیتی ہے. نہیں، اس کی کوئی ویلیو نہیں، گائے دودھ دیتی ہے وہ ماں ہے. میں کسی کا خدا کی قسم مذاق اڑانا مقصد نہیں ہے کسی مذہب کا، ہم کمپیئر کر رہے ہیں. پیغام جو نکلا ہے تو وہ نیچر کو اپیل نہیں کر رہا. ہم نے جب محمد صلی اللہ علیہ وسلم سے پیغام مانگا کہ آپ کے پاس کیا پیغام ہے جو آپ گاڈ کی طرف سے لے کر آئے ہیں، نجاشی نے کہا تھا نا جعفر طیار کو کہ آپ جس پہ ایمان لائے ہیں ان کے پیغام کیا ہے، ایسے واضح پیغام، قل تعالوا اتل ما حرم ربكم علیکم. اے نبی ان سے کہہ دیجئے آؤ آؤ ہم تمہیں بتاتے ہیں تمہارے رب کے نزدیک کون سی چیزیں انلیگل ہیں اور کون سی چیزیں لیگل ہیں، کن باتوں پہ تمہارا رب ناراض ہوتا ہے، کن باتوں پہ تمہارا رب خوش ہوتا ہے. اللہ تشرکو بھی شیئا، اس خدا کے ساتھ کسی کو شریک مت کرنا، اس نے تمہیں بنایا ہے اکیلے نے، اس کے علاوہ کسی کے سامنے سر مت جھکانا. وسخر لکم ما فی السماوات، یہ کائنات میں حسن دیکھ کر اس کے سامنے سر نہ جھکانا شروع کر دینا، یہ کائنات تمہاری خدمت کے لیے مسخر کی گئی ہے. ہندوؤں نے بولا گائے ہماری خدمت کرتی ہے ہم اس کے سامنے سر جھکائیں گے، کسی نے کہا سورج ہماری خدمت کرتا ہے ہم اس کے سامنے سر جھکائیں گے. نبی نے آ کے سارے کانسیپٹ ختم کر دیے. اللہ کہہ رہے ہیں یہ سب تمہاری خدمت کے لیے، کبھی بھی خادم کے سامنے سر نہیں جھکایا جاتا، سرونٹ کے سامنے سر نہیں جھکایا. سرونٹ آپ کے سامنے سر جھکاتا ہے، آپ देख रहे हो चाय लेकर आ रहा है, बिस्किट लेकर आ रहा है, आपने सजदा करना शुरू कर दिया। भाई आप बॉस हो, बॉस कभी भी मुलाजिम के सामने सजदा नहीं करता। अल्लाह ने कहा, कॉन्सेप्ट क्लियर किया कि इंसान इस कायनात में बॉस है और ये सारी चीजें इंसान की खिदमत गुजार है। तो ये ऐसा वाज़े कॉन्सेप्ट, ये पैगाम कहां से निकला है भाई? मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास से। फिर आगे जो अहकाम दिए, वबिल वालिदैन इहसाना, अल्लाह के बाद बता दिया सबसे बड़ा हक किसका है? वालिदैन का। जिनके पास ये पैगाम नहीं है, अकल से फैसला किया, उन्होंने वालिदैन के लिए ओल्ड हाउस बना दिए। समझ में आ रही बात? ह्यूमन राइट्स, विमेन राइट्स की बातें बहुत की, लेकिन विमेन में मां नहीं आ रही उनके। समझ रहे हो कि नहीं समझ रहे? ह्यूमन राइट्स में बाप को हटा दिया उन्होंने। ये कितनी बड़ी मिस्टेक हुई। कुरान खुदा की कसम जितने एहतमाम से बाप और मां को बयान करता है, ऐसा बयान करता है कि इसको देख के लगता है कि दुनिया में किसी के लिए मां बाप का हक पूरा अदा करना मुमकिन है ही नहीं। وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا, तेरे रब ने फैसला कर दिया है, ये डन है, जिसमें दो राय नहीं हो सकती। ये फैसला हो चुका है, ये सुनाया जा चुका है कि रब के सिवा किसी की इबादत नहीं होगी और माँ बाप के साथ अच्छा सुलूक होगा। कैसा अच्छा सुलूक होगा? इम्मा यबलुगन्ना इंदकल की बड़ा अहदुहुमा औ किलाहुमा। ओल्ड हाउस बूढ़ों के लिए बने। अल्लाह कहते हैं बुढ़ापे में तो खिदमत का टाइम शुरू हो रहा है, बुढ़ापे में तो शुरू हो रहा है। दोनों में से कोई एक बुढ़ापे को पहुंच जाए, फला तकुल्लहुमा उफ्फ, उनके सामने उफ करने की इजाजत नहीं है। वला तन्हरहुमा, झिड़कने की इजाजत नहीं है, जैसे बॉस अपने मुलाजिम को झिड़कता है। यह पैगाम भाई किसके पास से निकल रहा है? बोलो ना, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास। तो मेरे और आपके पास मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अलावा कोई अल्लाह तक पहुंचने का कोई और ऑप्शन? बोलो नहीं। इससे कहना बहुत कुछ है, लेकिन मगरिब का टाइम हो गया। ये बार बार मुझे घड़ी दिखा रहा है, ये देखो वक्त हो गया बिल्कुल। तो अब ऐसा है, अभी तो मैं दाढ़ गिनी हुई थी हमारी, अभी तो मैं बयान करना शुरू किया था मैंने, तो अब क्या करें फिर। अब ऐसा है कि मगरिब के बाद आधे घंटे पर मगरिब के आधे घंटे तक आप लोग चाय पानी हुक्का निस्वार गुटका जो भी आप जिसको आदत हो वो आप करें। तो आधे घंटे के बाद इंशाल्लाह हम ब्रेक के बाद दोबारा मिलें। अल्लाह ताला अमल की तौफीक अता
फरमाए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, नहमदुहु व नुसल्ली अला रसूलिल करीम। जो बयान मेरा चल रहा था मैं थोड़ी देर में उसको कंप्लीट कर देता हूँ, फिर आपके जो क्वेश्चंस आए हैं, सवालात आए हैं, वो मैंने इनसे कहा पर्ची पे लिखे, वो लिख रहे बैठ के, वरना वो पहले बोलेंगे फिर मैं यहाँ से बोलूंगा तो बात लंबी हो जाएगी ना। पर्ची पे लिखी हुई बात पार्सल करना आसान होती है। मैं बयान ये चल रहा था, अब तो माशाल्लाह आपने खा पी भी लिया, तसल्ली हो गई होगी आपको। बयान ये चल रहा था कि हमारे पास इस्लाम के अलावा कोई ऑप्शन है ही नहीं, या तो हम मुल्हिद बने, अल्लाह बचाए हमें, अल्लाह का इनकार कर दें, एथियस्ट बने। खुदा का इनकार अकल के खिलाफ है, समझते हैं? अकल कभी भी इसको तस्लीम नहीं करती। और जब हम अल्लाह को मानते हैं तो फिर हमारे पास दो ऑप्शन है, उस अल्लाह को माने जो अपने बंदों से हम कलाम होता है, या उस अल्लाह को माने जिसका बंदों से चेहरे से कोई लिंक है ही नहीं। मेरी तरफ तवज्जो है या नहीं है आप लोगों की? है भाई मेरी तरफ। मैंने पहले बताया था कि मैं किस सिलसिले में हाजिर हूं। तो हम या तो उस अल्लाह को माने जिसका बंदों से रास्ता है, या उस अल्लाह को माने जो पैदा करके भूल भुलैया हो गया, पता नहीं किधर गया, मार्केट से शॉर्ट हो गया, तो जाहिर है वो अल्लाह हो नहीं सकता। तो वो अल्लाह जिसका बंदों से रास्ता है, तो उसके उसके सफीर बनने का बहुत सो ने दावा किया, बहुत सो ने ये कहा कि हम उस अल्लाह का पैगाम लेकर आए हैं, खुदा का पैगाम लेकर आए हैं। तो दुनिया में बहुत सी शख्सियात को जब हमने कंपेयर किया तो हमारे पास मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अलावा कोई ऑप्शन बचा ही नहीं।
हमारे पास मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अलावा कोई ऑप्शन बचाई। इसी वजह से कहते हैं कि इस्लाम दीन कामिल है, वो हमें बताता है क्या करना है क्या नहीं करना, और ऐसी बेहतरीन गाइडेंस है कि इस जैसी हिदायत दुनिया में किसी के पास नहीं है। देखो, दो चीजों में हमें गाइडेंस की जरूरत होती है, दो चीजों में हमें गाइडेंस की जरूरत होती है। अगर हम दुनिया में अकेले रहते ना, अकेले कोई किसी से रिलेशन ही ना होता, तो फिर हमें एक दूसरे के हुकूक जानने की चंदा जरूरत नहीं। ये चंदा का लफ्ज भी मेरे उस्ताद से मुझे याद हुआ, दौरे हदीस के घंटे में मैं 2-3 दफा लेट हुआ, तो तीसरी दफा जब मैं लेट हुआ तो हमारे उस्ताद ने कहा कि अब आपको आने की चंदा जरूरत नहीं है। तो वहां से मुझे चंदा का लफ्ज याद हो गया, अब आपको आने की चंदा जरूरत नहीं। तो भाई, हमारे पास जो ऑप्शन बचा है वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का ऑप्शन है। तो मैं ये कर रहा था कि अगर हम अकेले ही होते, ना कोई खुदा होता, ना आपस में दूसरे इंसान होते, तो हमें एक दूसरे के हुकूक जानने की चंदा जरूरत नहीं। फला के क्या हुकूक, फला के क्या हुकूक, ये तकल्लुक की हमें जरूरत थी। अकेले जंगल में होते, लकड़ियां काट के घर बना के रहते, लाइफ को एंजॉय करते और मर जाते। लेकिन आपको पता है कि भाई, दुनिया में जब हम रहते हैं अकेले नहीं है, हमारे इर्द गिर्द बहुत सारे लोग हैं जो रहते हैं अकेले नहीं है, हमारे इर्द गिर्द बहुत सारे लोग हैं जिनके साथ मिलके हम रहते हैं। फिर जिसने हमें बनाया वो भी कह रहा है कि मैं तुमसे बाखबर हूं, मैं तुम्हारा और अपना रिलेशन बाकी रखना चाहता हूं। तो हमें दो किस्म के रिलेशन को कायम करने की जरूरत है। एक हमारा रिलेशन गॉड के साथ, खालिक के साथ, खुदा के साथ, अल्लाह के साथ, और एक हमारा रिलेशन मखलूक के साथ। मखलूक में इंसान भी आ गए, जानवर भी आ गए, खुद हमारी अपनी जात भी आ गई कि हमें अपनी जात के लिए क्या करना है। दुनिया में कोई मजहब, कोई कानून, इन दोनों अहम तरीन रिलेशन के बारे में हमें गाइड सिरे से करता ही नहीं। समझ में नहीं आ रही मेरा ख्याल है, तो चावल खा लिया आप लोगों ने, अब कहा होंगे खाना खाता है, तो मैं तो इसी वजह से नहीं खाया, मुझे पता है खाना खाने के बाद इंसान की खोपड़ी काम नहीं करती है। तो ये दो इंतहाई अहम रिलेशन है, इसके बारे में ना सेकुलर कुवतों के पास कोई गाइडेंस है, ना हिंदुओं के पास, ना ईसाइयों के पास, ना यहूदियों के पास कोई यानी मजबूत गाइडेंस। उनका दावा है कि है, हो सकता है भाई वो अपने दावे में सच्चे हो, लेकिन हम तो जो हमें समझ में आ रहा है वो बात करेंगे ना। यहूदियों के पास दूसरों की निस्बत है, ईसाइयों के पास दूसरों की निस्बत है, दूसरों से अगर कंपेयर करते तो कुछ मिलती है हमें वहां, लेकिन ये तो आसमानी मजाहिब है ना, ये तो मूसा ईसा इब्राहिम अलैहिस्सलाम को मानने वाले लोग हैं। तो भाई, इंसान को दो किस्म के रिलेशन मजबूत करने हैं। एक मखलूक का खालिक के साथ रिलेशन, गॉड के साथ रिलेशन। बताओ, दुनिया में किसी कौम के पास खुदा के साथ रिलेशन को कायम कैसे किया जाए, उसका कोई पैकेज है? बोलो भाई, सब तो खा लिया तो सब बोल लो ना, कोई पैकेज है भाई? आप पूछो भाई हमारा खुदा से क्या रिलेशन होना चाहिए, नबी से पूछोगे, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से, पूरी एक डिटेल है। फरमाया रिलेशन अल्लाह से कायम करना है, उसके हुकूक हैं, सुबह फजर की नमाज पढ़नी है, फिर जोहर की नमाज पढ़नी है, फिर असर की नमाज पढ़नी है, फिर मगरिब की नमाज पढ़नी है, फिर ईशा की नमाज पढ़नी है। नमाज से पहले वुजू करना है, वुजू का तरीका क्या है, पहले हाथ धोना है, फिर कुल्ली करनी है, फिर नाक में पानी डालना है, फिर चेहरा धोना है, फिर बाजू धोने हैं, फिर सर का मसा करना है, फिर पांव धोने हैं, फिर आके ऐसे खड़े होना है, फजर से पहले 2 रकअत सुन्नत पढ़नी है, फिर ऐसे जमात की नमाज होगी, ऐसे इंफिरादी नमाज होगी,
نماز میں تکبیر اولا کہنا ہے, اللہ اکبر کہہ کے ہاتھ مانگنا ہے, پھر اس کے بعد سورہ فاتحہ ہے, پھر سورت ہے, پھر رکوع ہے, پھر سجدہ ہے, رکوع میں سبحان ربی العظیم ہے, سجدے میں سبحان ربی الاعلیٰ ہے. تو پوری نماز کا پیکج سفر میں ایسے نماز ہے, حضر میں ایسے نماز ہے. یہ رب کا ریلیشن بندوں کے ساتھ کیا کیا جا رہا ہے, مضبوط, اور اس کے حقوق بتائے جا رہے ہیں. دیگر مذاہب میں اللہ یا خدا کا کانسیپٹ تو ہے, خدا کو خوش کیسے کرنا ہے, خدا سے ریلیشن کیسے بنانا ہے, کسی کو کچھ بھی پتا نہیں ہے. اچھا بھائی اور کیا کرنا ہے, زکات دینی ہے, سال میں ایک دفعہ مالدار لوگ اللہ کو خوش کرنے کے لیے اپنے مال میں سے 2.5% کس کو دیں گے بھائی, ہر گورنمنٹ ٹیکس لیتی ہے کہ نہیں لیتی؟ آپ گورنمنٹ میں بیٹھے ہوئے ہو, پیڑے کھا رہے ہو, ٹیکس نہیں دے رہے, گورنمنٹ اچھا سمجھے گی آپ کو؟ ہے بھائی, بولے گی بھائی کس قسم کا آدمی آ گیا. اللہ میاں بھی کہتے ہیں بھائی میرے بھی تم جہاں سے اتنی نعمتوں سے فائدہ اٹھا رہے ہو, مالدار آدمی کو حکم دیا, غریبوں سے اللہ ٹیکس نہیں لیتے, بلکہ مالداروں سے لے کے کس کو دیتے ہیں, غریبوں کو. اللہ نے ٹیکس بہت تھوڑا رکھا ہوا ہے. کا بڑھنے والا مال, چار قسم کے مال, مال تجارت, سونا, چاندی, کرنسی, یہ چار چیزیں ایسی ہیں جن پہ تمہیں سال کے بعد ایک دفعہ کتنے فیصد دینا ہے, 2.5%. اے اللہ کہاں عرش پہ پہنچائے تیرے پاس, نہیں محلے پڑوس میں کوئی غریب ملے چپکے سے اس کے ہاتھ میں تھما دو. یہ پیکج کس کے پاس ہے بھائی؟ اسلام کے علاوہ کسی کے پاس اتنا خوبصورت پیکج ہے؟ بولو نا, اتنا خوبصورت پیکج. زکات کا نظام, صدقہ فطر کا نظام, قربانی کا نظام, بکروں کا نظام نہیں ہے اسلام میں. جو صدقے کے بکرے کا کوئی تصور نہیں ہے اسلام میں, کئی بار اس میں بیان کر چکا ہوں, خوب سمجھ لو. صدقہ بکرے سے نہیں ہوتا, پیسوں سے ہوتا ہے, راشن سے ہوتا ہے. بکروں کو بھیڑ میں چڑھایا کرو. بقرعید میں بکرا ذبح کرنا, یہ ذبح بکرا ذبح کرنا صرف بقرعید اور عقیقے کی سنت ہے, اور حج میں. اس کے علاوہ بکرا کاٹنا کوئی سنت عمل نہیں ہے. پھر حج بتایا کہ زندگی میں ایک دفعہ اللہ کے گھر کی زیارت کرنی ہے. جس کو بھی محبت ہوتی ہے محبوب کے گھر کی زیارت چاہتا ہے کہ نہیں چاہتا؟ ہندو کا جب خدا یاد آئے گا کدھر کی زیارت کرو خدا کو خوش کرنے کے لیے, اس کا گھر کہاں ہے؟ ہندو کے پاس ایسی کوئی گائیڈنس نہیں ہے, سکھوں کے پاس ایسی کوئی گائیڈنس نہیں ہے, کسی کے پاس نہیں ہے. ہمیں جب دل چاہتا ہے بھائی, ہم جب اپنے رب کے گھر کی زیارت کریں, تو اللہ نے قرآن میں فرمایا جعل اللہ الکعبۃ البیت الحرام قیاما للناس, ہم نے کعبہ کو لوگوں کے قیام, نماز اور سجدے کی جگہ بنایا. اے اللہ ایسا تو نہیں کوئی مبالغہ آ رہی ہو اس میں؟ اللہ کہیں گے جاؤ جا کے دیکھ لو حج کے دنوں میں, رمضان کے دنوں میں, پتہ چل جائے گا کہ 1400 سال پہلے جو میں نے آیتیں نازل کی تھی کہ قیام کی جگہ بنایا, لاکھوں لوگ بیت اللہ کے گرد گول دائرے میں قیام کرتے تھے, تمہیں نظر آئیں گے. انسان کی فطرت ہے محبوب کے گھر کے در و دیوار کا چکر لگانا. جن کو عشق ہو جاتا ہے سارا دن گلیوں میں گھومتے کہ نہیں گھومتے؟ یہاں تو گلیاں ہی نہیں, گھر ہی نہیں ملے ہوئے آپس میں, کوئی جھانک تانک کا سیٹ اپ ہی ختم کر دیا آپ لوگوں نے, چھتوں پہ چڑھ کے جھانک تانک. شادیاں پتہ نہیں کیسے ہوتی ہیں یہاں پہ, میں تو حیران ہوں. رات اندھیری کا شعر ہے نا, منتظر ہوں ستاروں کی ذرا آنکھ لگے, چاند کو چھت پہ بلا لوں گا اشارہ کر کے. رات اندھیری امریکہ میں ہوتا تو کہتا ہے چھت پہ کس کو اشارہ کرے گا, دوسرا گھر اتنا دور ہوتا ہے. آپ لوگ یہاں وہ نہ اردو شاعری ہے بھائی, میں لوگوں سے کہتا ہوں انگلش میں زلف کا ترجمہ کیا کرو دیتے ہیں؟ محبوبہ کی زلفیں ہوتی ہیں نا, انگلش میں تو ہیئر ہوں گے, ہیئر میں وہ زلف والا مدد تھوڑی ہے, شاعری اردو میں ہی ہے. اپنے بچوں کو اردو بھی سکھاؤ, انگلش تو سیکھ ہی رہے ہو, اردو سے رشتہ مت توڑو, سمجھتے ہو؟ تو ہمارا جب دل چاہتا ہے ہم اپنے رب کے گھر کی زیارت کریں, تو اللہ نے ہمیں اس کا طریقہ بتایا. ایسے انسلے کپڑے پہن کے جاؤ, امر من الدیار دیار لیلا وقبل ذل جدار وذل جدارا وما حب الدیار شغف نقلبی ولكن حب من سکن الدیارا. امرؤ القیس نے کہا تھا کہ میں لیلا کے در و دیوار کے گرد چکر لگاتا ہوں, اے لوگوں میں پاگل نہیں ہوں کہ مجھے دیواروں سے محبت ہو گئی ہے, اصل میں ایکچولی دیواروں کے پیچھے جو محبوب رہتا ہے اس سے محبت ہو گئی ہے. ان دیواروں کی نسبت کس کی طرف ہے؟ محبوب کی طرف ہے, اس لیے دیواریں اچھی لگتی ہیں. محبوب یہاں سے شارٹ تو ہم بھی یہاں سے شارٹ, ہمیں دیواروں سے کوئی محبت نہیں ہے.
बैतुल्ला में कुछ भी नहीं है भाई, वो भी मिट्टी की दीवारें हैं, सीमेंट गारे की बजरी, यही सीमेंट, यही गारा, यही मिट्टी, यही चूना वहां भी इस्तेमाल हुआ है। अल्लाह ने कह दिया ये घर किसका है, मेरा घर है, बस इतना कह देना हमारे लिए काफी। 10-10, 15-15 लाख रुपए खर्च करके जाते हैं फ्लाइटें, जा हज के दिनों में देखो पूरी दुनिया से कैसे लोग उड़ उड़ के पहुंच रहे होते हैं और कैसे तवाफ कर रहे हैं। बकरीद के दिनों में पांव रखने की जगह नहीं है, बेहोश हो रहे हैं, मर रहे हैं। लेकिन गैर मुस्लिम पूछेगा भाई तुम क्या कर रहे हो, इस घर में क्या लगा हुआ है, क्या है, इससे हीरे जवाहरात मिलेंगे यहां पे, कोई लंगर तकसीम हो रहा है क्या, दाता दरबार है जहां लंगर बट रहा है? ना 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 ना, इस घर की निस्बत किसने अपनी तरफ कर दी? अल्लाह ने। हमारी रूह को तस्कीन होती है उस घर के गिर्द दीवानों की तरह घूम के, हमारी रूह को तस्कीन होती है कि रब ने कह दिया किसका घर है, मेरा। अल्लाह की तरफ निस्बत खत्म हो जाए, कोई हैसियत नहीं। पूरा तरीका बताया अल्लाह के घर की ज़ियारत कैसे होगी। फिर हमें रमजान के रोजे दिए उसने, पूरा एक महीना उस रब को खुश करने के लिए खाना पीना बोलो छोड़ो। पूरी दुनिया में रमजान जब आता है ना, पूरी दुनिया हिल जाती है। एक देखो मैं लोगों से कहता हूं, आज डॉक्टर कितना कहते हैं इंटरमीडिएट फास्टिंग और ये वाली फास्टिंग, और डॉक्टर खुद नहीं कर रहा होता वो फास्टिंग मशवरे लेने में। मैं भी ऐसा ही हूं, मैं अपना इतकाफ का वाक्य सुनाता हूं ना, पिछले साल का। लड़के बैठे रहे थे इतकाफ में, हम भी बैठे थे, नसीहतनामा चल रहा है, तो मैं उनको सेहत की शिक्ष बता रहा हूं, देखो चावल खाने से आदमी मोटा हो जाता है, लो कार्ब डाइट खानी चाहिए, और 40 साल के बाद तो बहुत। मैं बड़ी जबरदस्त तकरीर कर रहा था कि लो कार्ब डाइट, रोटी चावल कम करो अपनी लाइफ में, गोश्त अंडे मछली ये बढ़ाओ, बड़ी जबरदस्त तकरीर चल रही है। देख का ढक्कन खुला थोड़ी लेने बिरयानी किसी ने कहीं दावत, अब हमारी तकरीर चल रही है, जब आपका वजन कम रहता है, मेटाबॉलिज्म आपका फास्ट रहता है, वगैरह वगैरह, बड़ी जबरदस्त डॉक्टरों की इस्तलाहत हमने जो इधर उधर से रट्टा लगा के आपकी सॉरी सेटिंग, इधर देख का ढक्कन खुला, उधर बिरयानी की खुशबू, हमने कहा ले आ भाई नाना अब रखिए और थोड़े आ रहे हैं। तो एक साथी ने कहा अभी तो आप कह रहे थे कि लो कार्ब डाइट खानी चाहिए और ये चीजें नहीं खानी चाहिए, मैंने कहा ये जब तक ढक्कन नहीं खुला था तो ये ढक्कन खुलने से पहले की बातें, ढक्कन खुलने के बाद ये बातें मत करो, ढक्कन बस पेड़ भर जाएगा फिर शुरू कर लेंगे दोबारा। वजह क्या है भाई, जो मोटिवेशन चाहिए ना पावरफुल, वो मोटिवेशन डॉक्टरों के पास नहीं है। एक बिरयानी भी छोड़ी जाती हमसे, वो डॉक्टर नहीं छोड़ रहा होता। सिगरेट पे लिखा है खबरदार सिगरेट कैंसर, कैंसर करती है ना, कैंसर का सबब है, इससे अगर लिख दो ना मर्दाना कमजोरी का सबब है, सब छोड़ दें। एक आदमी सिगरेट पीने, सिगरेट लेने गया, उस पर लिखा हुआ था खबरदार सिगरेट मर्दाना कमजोरी का सबब है, उसने कहा वो कैंसर वाली दे, ये वाली दे। उसने कहा ये रहने दे, वो कैंसर वाली दे, कैंसर बर्दाश्त है। लेकिन छोड़ते हैं लोग, कुछ भी लिख दो, डॉक्टर खुद पी रहे होते हैं, खुद पी रहे होते हैं डॉक्टर। भाई पावरफुल मोटिवेशन नहीं है। मैं यहां अमेरिका आया, जब मैं जापान गया तो ऐसे फिटफाट दुबले पतले लोग, उनकी खुराक ही ऐसी है। यहां आए मेरा ख्याल था अमेरिकन तो ऐसे हैंडसम स्मार्ट, बिल्कुल कमर तो होगी नहीं, पता नहीं पैंट में उन्होंने बेल्टें कहां बांधी हुई होंगी, इन लोगों ने कहां बेल्ट बांधी हुई होगी ऐसे। हाँ पता चला भाई ये लोग तो हमसे भी क्या है, बर्गर पिज्जे छोड़ फाड़ के हमसे भी मोटे हुए गए ये लोग तो। बहुत पावरफुल मोटिवेशन चाहिए। और आपको पता है फास्टिंग की दो किस्में डॉक्टर बताते हैं, एक फास्टिंग वो जिसमें पानी पीते रहो, कॉफी पीते रहो, है ना, और एक फास्टिंग वो है सब कुछ छोड़ दो। ये दूसरी फास्टिंग ज्यादा मुश्किल है। एक यतीम पैगंबर जो ना लिखना जानते ना पढ़ना जानते हैं भाई, पैदाइश से पहले जिनके वालिद फौत हो गए, उन्होंने जो किताब जिन पे नाजिल हुई उस किताब में एक ऐलान होता है फमन शहीद अमीन को मुशाहरा फल यसुम, जो रमजान का महीना पाए रोजा रखे,
एक आयत नाजिल हुई है उसके बाद से 1400 साल गुजर गए, पूरा महीना मुसलमान रोजे में भूखे प्यासे रहते हैं, कई कई घंटों की फास्टिंग, और वो फास्टिंग में कॉफी की इजाजत नहीं है। अगर कॉफी की इजाजत होती हम दो वही रख लेते, सारा मसला ही गुटके पान निस्वार का आगे रोजे में मसला होता है। चाय के शौकीन, कॉफी के शौकीनों के लिए, सिगरेट के शौकीनों के लिए रोजा रखना बहुत मुश्किल, फिर भी रखते हैं। न खाने की इजाजत, मजदूर रख रहे हैं रोजा पूरी दुनिया, और नॉर्वे में तो गर्मियों में 20-20 घंटे के रोजे लोगों ने रखे हैं, 20-20 घंटे, और आप से नहीं रख रहे। बल्गारिया ऐसा ही इलाका था, पुरानी किताबों में लिखा है बल्गारिया के मुसलमान कई कई घंटों के रोजे रखते, बहुत लंबे रोजे रखते हैं। भाई एक महीना कहां से ऐसी मोटिवेशन आ गई यार, ऐसी पावरफुल मोटिवेशन कि जो सिगरेट नहीं छूट रही हमसे, जो खाना नहीं छूट रहा, देख का ढक्कन खुल रहा है और बिरयानी में पागल हो रहे हैं। इसके बावजूद उधर एक ऐलान हुआ और 1400 साल के बाद भी उस पर ऐसे लोगों ने लब्बैक कहा है, इतना लब्बैक कहा कि कैसी किस कदर। और फिर ये एक फास्टिंग वो होती है रात को खाना खा लो फिर अगले दिन खा लेना, ना ना ना, ये वो फास्टिंग है जब ऐसे टाइम पे खाना खिलाया जा रहा है जब दुनिया में कोई कौम भी खाना नहीं खाती, सुबह उठ के खिलाया जा रहा है। ये टाइम खाने का है सुबह उठ के। कभी आपने देखा आपने अपने बच्चे की कोई पास हुआ तो आपने दावत रखी, लग रहा है किस टाइम पे, भाई आप सुबह 4:15 बजे आ जाओ। अगला कहेगा ये कौन सा टाइम है भाई, तू बता दे नहीं खिलाना चाह रहा। अल्लाह ने रमजान में खाने की इजाजत भी कब दी है, सुबह दीन कुर्बान करके ऐसे टाइम पे जब दिल भी नहीं चाह रहा होता खाने का, और फिर मगरिब के वक्त तसल्ली से खाने नहीं लेता, इधर इफ्तारी का टाइम खाना शुरू और उधर नमाज पढ़ना, और फिर रमजान में एक तरावी भी और बढ़ा दी उसने। तो भाई ये किसकी तरफ से दिया हुआ पैकेज है, इस्लाम की तरफ, ये अल्लाह से रिलेशन बनाने के लिए। ऐसा खानदानी पैकेज दुनिया में किसी मजहब के पास बोलो नहीं। तो ये पैकेज मेरे भाई इसलिए दिया है कि इस पर अमल करें हम, इस सिलसिले में नहीं दिया है कि आपको उससे खुश हो जाए कि हमारे पास पैकेज है उनके पास पैकेज नहीं है, ये इसका शुक्र है कि इस पर अमल करो। ये अल्लाह का खालिक और मखलूक का रिलेशन, मखलूक का आपस में रिलेशन, मखलूक के आपस के रिलेशन की वैल्यू दुनिया में हर एक की नजर में, लोग कहते हैं ह्यूमन राइट ह्यूमन राइट, बातें चलते हैं कि नहीं चलती, लेकिन ये मेरे भाई ऐसे मुबहम नारे हैं, मैं इससे हुकूक दूं वो मेरे हुकूक दे, हुकूक क्या है पता ही नहीं भाई क्या है, तो राइट होंगे फिर है भाई, भाई हुकूक ही का पद नहीं चल रहा। इस्लाम ने जब हुकूक दिए तो ऐसे खानदानी हुकूक, इस्लाम ने कहा ऐसा नहीं ह्यूमन राइट ह्यूमन राइट, ना भाई राइट में विमेन की पोजीशन को वादे करना पड़ेगा, ये विमेन तुम्हारी माँ है, ये वुमेन तुम्हारी बहन है, ये वुमेन तुम्हारी फुप्पी है, क्या ये या पड़ोसन है, हमने पड़ोसन के और फुप्पी के हुकूक क्या कर दिए बोलो बराबर। जैसे एयर होस्टेस के लिए जितने भी जहाज में लोग बैठे हुए हैं सबके हुकूक सेम है या नहीं है बोलो ना, उसको इससे क्या गरज है, उसका फुप्पा कौन है, उसकी खाला कौन है, उसका मामू कौन है, उसको तनख्वाह इस चीज की मिलती है, इस जहाज में जितने मुसाफिर हैं आपने सबकी खिदमत कर ली है, समझते हो कि नहीं समझते। लेकिन अल्लाह का कानून, वो कंपनी की हद तक ठीक है भाई, अल्लाह का कानून ये है कि जब मैंने तुम्हें जमीन पे भेजा तो मैंने राइट मुतय्यन किए हैं। अल्लाह कहते हैं हर इंसान के हुकूक बराबर नहीं है, ना हर औरत के हुकूक बराबर है, कुछ तो हुकूक ऐसे हैं जिनको तुम हुकूक कहते हो, अल्लाह हुकूक ही नहीं कहता उनको। अल्लाह कहते हैं मर्दों के हुकूक में सबसे पहले तुम्हारा बाप कौन है भाई, सबसे पहले तुम्हारे बाप के हुकूक है फादर। ला तकुल लहुमा उफ्फिन, इनके सामने तुम्हें उफ करने की इजाजत नहीं है। अंता व मालुका ली अबी का, तू और तेरा माल किसका है, तेरे बाप का है। बहुत मुश्किल में डाल दिया, अपनी कमाइयां बाप को दिया करो जाके, अब्बा आप जब तक जिंदा हो आप हमें खिलाओगे, आपसे मांगना हमें बोलो पसंद है। हमारे शेख हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला ने, जो मेरे अभी शेख हैं हजरत मुफ्ती अब्दुल रहीम साहब हफीजहुल्लाह दामत बरकात बुला लिया, जो जामे तरफ के मोहतमे में, तो हजरत ने उनकी कफालत करते थे اپنے جو شاگرد ہیں نا مفتی حضرت مفتی ابراہیم صاحب ان کی کفالت حضرت خود کرتے تھے. تو حضرت نے کہا میں چاہتا ہوں کہ آپ کی طرف سے میں پیسہ تو خود ہی لگاؤں لیکن آپ کی طرف سے کاروبار میں پیسہ لگا دوں تاکہ آپ کی اپنی ارننگ شروع ہو جائے. کہتے ہیں انہوں نے کہا کہ مجھے پسند یہ ہے کہ میری جو ارننگ ہو وہ بھی کون رکھے, آپ رکھے. جب تک آپ زندہ ہو میں آپ کی کفالت میں رہنا بولو. حالانکہ وہ سگے باپ نہیں ہیں, روحانی باپ ہیں. بڑے کو اس سے خوشی ہوتی ہے کہ میرا بیٹا جب تک میں باپ ہوں مجھے باپ ہی سمجھ رہا ہے اور اپنے آپ کو میرا بچہ ہی بولو سمجھ رہا ہے. آج الٹا ہو رہا ہے, بجائے اس کے میں نہیں کہنا سارے پیسے ابا کو آپ تھما دیں کیونکہ ابا کا بھی کچھ پتا آج کل نہیں ہے. وہ پرانے زمانے کے ابا الگ ٹائپ کے ہوتے تھے, آج کے ابا کے 100% اطمینان نہیں ہے. تنہا ابا لے کے مارکیٹ سے شارٹ. تو ابا ابا میں فرق ہوتا ہے نا. اگر آپ سمجھتے ہیں بھائی ہمارے ابا لالچی نہیں ہے صرف کوئی دو نمبر ہی نہیں ہے تو ساری تنخواہ کس کو دے دیا کرو, ابا کو. ابا آپ گھر چلاؤ, ہم آپ سے اسی طرح مانگیں گے جیسے ساری زندگی تو باپ سے مانگتا ہے. اب کیوں شرم آ رہی ہے تجھے, ساری زندگی مانگتا رہا ہے. تو باپ کا حق ہے بھائی. رضا رب فی رضا الوالد و سخط الرب فی سخط الوالد. نبی کی صحیح حدیث حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی نے فرمایا اللہ کو راضی کرنا ہے تو باپ کو خوش رکھو, اللہ کو ناراض کرنا ہے تو باپ کو ناراض کر دو. اور یاد رکھو باپ میں اور دوست میں فرق ہے. دوست کے بارے میں قرآن کہتا ہے وجزا سیئت سیئت مثلھا. دوست نے اگر ایک تھپڑ لگایا تو رکھ کے اتنی ہی سپیڈ سے تم بھی تھپڑ لگا سکتے ہو. یہ دوست کے بارے میں آیت ہے قرآن, سمجھ رہے ہو. پورا جواب پارسل کا خاص انتظام ہے, اس کو بول دو ہمارے ہاں ادھار بند ہے, اس کو آپ اسی سپیڈ کے ساتھ. ہاں زیادتی نہیں کر سکتے, آپ زیادتی نہیں کر سکتے. جتنا تھپڑ لگایا ہے اسی سپیڈ سے. باپ کا یہ حکم بولو نا نہیں ہے. ابا اگر تھپڑ لگا دے پولیس کو مت بلایا کرو, یہ نہ بولا کرو آپ کون ہوتے ہاتھ اٹھانے والے. مار کھاؤ باپ سے, جس نے جتنی مار کھائی ہے اتنا اللہ اس کو سنوارے گا. اللہ نے یہ رشتہ بہت مقدس بنایا ہے, بہت مقدس. اس سے تو مارے کھایا کرو, ڈانٹے کھایا کرو, فخر سے بتایا کرو دوستوں سے آج میرے ابا نے مجھے مارا ہے, آج میرے باپ نے مجھے ڈانٹا ہے. خوش ہوا کرو اس سے. تکبر کس قدر پیدا ہو گیا. باپ کے سامنے اکڑتے ہو میرے باپ نے ڈانٹا کیوں, میرے باپ نے مجھ سے ایسے لہجے میں بات کی تھی ہے. ماں سے مار کھاؤ, ماں سے ڈانٹ کھاؤ. دیکھو قرآن نے اللہ کی قسم اتنا زیادہ ماں باپ کا حق بیان کیا ہے نا, اتنے اہتمام سے اتنا زیادہ بیان کیا ہے کہ میں یہ سمجھتا ہوں کہ اس کے مطابق ہم میں سے کوئی بھی والدین کا حق ادا نہیں کر سکتا. ہمارے اخلاق بہت آگے تھے اس بارے میں, وہ جانتے تھے نا. کبھی قرآن قضا کا لفظ استعمال کر رہا ہے, کبھی وصیت کا. ووصینا الانسان بوالدیہ, وصیت کر دی ہم نے. بھائی اللہ سیدھا سیدھا یوں کیوں نہیں کہتا کہ میں نے حکم دے دیا ہے نا. وصیت, وصیت کب کی جاتی ہے؟ مرتے ہوئے. مرتے ہوئے معمولی حکم دیا جاتا ہے, بہت اہم حکم دیا جاتا ہے. اللہ پر موت نہیں ہوتی, لیکن اللہ کہہ رہا ہے میں لفظ وہ استعمال کر رہا ہوں جو مرتے ہوئے حکم دیا جاتا ہے, وصیت. اور ایک جگہ اللہ نے قضا فیصلہ کر دیا ہے, آرڈر نہیں. آرڈر میں اور فیصلے میں فرق ہے. آرڈر واپس لیا جا سکتا ہے, عدالتی فیصلہ جب سپریم کورٹ سے صادر ہو بڑی عدالت سے تو وہ واپس نہیں ہوتا. یہ فیصلہ ہے, کر دیا اللہ نے. تو والدین کے بارے میں بھائی ان کے ساتھ حسن سلوک آپشنل نہیں ہے, اللہ نے فیصلہ بولو کر دیا ہے. باس سے اخلاق دنیا داروں سے سیکھا کرو. کیسے باس کے سامنے ہر وقت یسر یسر کرتے ہیں کہ نہیں کرتے ہیں؟ باپ کے سامنے کہتے ہیں یار میں برداشت نہیں کرتا, مجھے غصہ بہت آتا ہے, میں غصے میں پاگل ہو جاتا ہوں. باس کے سامنے کیوں نہیں ہوتا بھائی تو پاگل؟ پولیس والے کے سامنے پاگل کیوں نہیں ہوتا؟ کوئی پولیس والا تجھے پکڑے وہاں کیوں نہیں پاگل ہو جاتا تو؟ وہاں کیوں نہیں کہتا میں بلڈ پریشر کا مریض ہوں؟ وہاں کیوں نہیں کہتا میری کھوپڑی گھوم جاتی ہے؟ بہت بڑا حق اللہ نے بنایا ہے والدین کا. غیر مسلموں سے مت سیکھو لوگوں کے حقوق, ان کو بیچاروں کو نہیں پتا. गैर मुस्लिम बेचारा क्या उसको क्या उसको क्या पता, उसके पास गाइडेंस नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि तीन शख्स गार में थे तो गार का मुंह बंद हो गया ना, तो तीनों ने दुआ मांगी। उनमें से एक ने क्या दुआ मांगी, ए अल्लाह मैं बकरी का दूध लेकर आया, अपने वालदैन के सिरहाने खड़ा हो गया, मेरे वालदैन सो चुके थे, मैंने समझा कि इनको उठाना भी मुनासिब नहीं है, और अगर रात को इनकी आंख खुल गई, इनकी आंख खुल गई रात को तो भूखे भूखे रहेंगे ये, तो सारी रात उनके सिरहाने में दूध का प्याला लेके खड़ा रहा हूं। اللهم ان كنت فعلت ذلك ابتغاء مرضاتك فاكشف عنا ما نحن فيه، اے اللہ اگر میں نے تجھے یہ سب تجھے خوش کرنے کے لیے کیا تھا، باس کی خدمت کی جاتی ہے باس کو خوش کرنے کے لیے، تنخواہ ٹائم سے مل جاتی ہے، ماں باپ کی خدمت سے کوئی دنیاوی فائدہ نظر نہیں آتا، وہ بوڑھے ہو گئے ریٹائر ہو گئے، ابا کما کما کے ختم ہو گیا بچھڑ گیا وہ، اب کیا کرے گا وہ، تو اللہ کہتے ہیں اللہ میں نے تجھے خوش کرنے کے لیے اگر یہ کیا تھا تو جس مصیبت میں میں ہوں ہم ہیں اللہ اس مصیبت سے ہمیں نجات دے دے۔ حدیث میں آتا ہے وہ غار کا منہ جو بند ہو گیا تھا نا وہ پتھر لڑک گیا۔ تو بھائی ریلیشن میں اللہ نے سب سے بڑا حق کس کا بنایا ہے، باپ اور ماں کا، اس کے بعد جو ریلیشن ہے اس میں خونی رشتے، بھائی بہن کا رشتہ، میاں بیوی کا رشتہ، باپ کا بھائی چچا جسے کہا جاتا ہے، یہ اللہ نے الگ سے بیان کیے ان رشتوں کو غیر مسلموں کے ہاں، ان رشتوں کی ویلیو بولو ختم، سب کو انکل کہہ دیا انہوں نے، رشتوں کے نام ہی ختم ہو گئے، چچا بھی انکل، پڑوسی بھی انکل، وجہ کیا ہے، سگے چچا میں اور پڑوسی میں کوئی فرق بولو رہا ہی، آپ جو لوگ جانتے ہیں اپنے پرانے کلچر کو، چچا بھی بھتیجوں کو ڈانٹ دیا کرتا تھا، باپ کو کبھی غصہ نہیں آتا تھا، کوئی بات نہیں یار تمہاری بھی اولاد ہے یہ، دادا ڈانٹ دیا کرتا تھا، کوئی بات نہیں یار سارے، اب تو کوئی اور آنکھیں دکھائے، تو کون ہوتا ہے میرے بچوں پہ آنکھیں دکھانے والا ہے، تو کون ہوتا ہے ان کو نصیحت کرنے والا، تو ریلیشن کیا ہو رہے ہیں آہستہ آہستہ بولو ختم۔ اسلام نام ہے اللہ سے ریلیشن مضبوط کرو اور مخلوق سے ریلیشن، اور مخلوق سے ریلیشن میں سب سے پہلے کیا ہے، رشتے، بلڈ ریلیشن، اللہ نے دو رشتوں میں انسان کو پیدا کیا ہے جس کا قرآن ذکر کرتا ہے، دونوں رشتوں کی ویلیو اللہ نے دی ہے، فرمایا خلق من الماء بشرا فجعله نسبا وصهرا، فرمایا ہم نے تمہیں پانی سے بنایا اور ددیال ننیال والا اور سسرال والا دو خاندان اللہ نے تمہارے ساتھ بولو جوڑ دیے، دو خاندان جوڑ دیے اللہ نے، تو ددیال ننیال والا بھی اور سسرال والا بھی۔ آج جب لڑکی کی شادی ہوتی ہے تو ساس سسر کی دو ٹکے کی ویلیو نہیں، اور کچھ اسکالر نے بھی اٹھ پٹانگ باتیں شروع کر دی ہیں کہ اسلام میں ساس کا کوئی رشتہ ہی نہیں ہے، ساس کا اگر کوئی رشتہ نہ ہوتا تو داماد کے لیے ہمیشہ کے لیے ساس سے نکاح کرنا حرام نہ ہوتا، حرام اس لیے کہ اللہ نے ماں بنا دیا اس کو، نہیں آئی میرا خیال ہے بات، ماں سے نکاح حرام ہوتا ہے نا، تو بیوی کی ماں کو اللہ نے آپ کے لیے کیا بنا دیا، ماں جیسا، بالکل ماں تو نہیں لیکن ماں جیسا، نکاح حرام کر دیا، کیوں حرام کیا بھائی، مقدس بنا دیا اس کو، بہو قیامت تک اپنے سسر سے نکاح نہیں کر سکتی، طلاق کے بعد بھی نہیں کر سکتی نکاح، کیوں، باپ نہیں ہے لیکن باپ جیسا ہے، آج ہے باپ جیسا، وہ جو خواتین یہاں بیٹھی ہیں جو بیان سن رہی ہیں ان سے میں ایک سوال کروں گا کہ کیا آج خواتین میں ساس کو ماں جیسا ٹائپ کا کوئی مخلوق سمجھا جا رہا ہے، ماں جیسی ٹائپ کی کوئی مخلوق، یا اپنی اماں کو اماں نہیں سمجھا جا رہا تو ساس کو ساس کہاں سے سمجھا جائے گا، اپنے باپ کو باپ نہیں سمجھ، میں ان خواتین کے علاوہ کی بات کر رہا ہوں، یہ تو خطاب میں ان سے کر رہا ہوں لیکن بات میں ان کے علاوہ کی کر رہا ہوں جو بیان نہیں سن رہی، اپنے باپ کو باپ نہیں سمجھا جا رہا تو سسر کی تو دو ٹکے کی ویلیو نہیں ہے، او بھائی یہ سیکولر قوتوں کی دعوتیں ہیں، جو خدا کو ماننے والے ہیں ان کی یہ دعوت نہیں ہے، خدا کو ماننے والے باپ کا رشتہ بھی ہے، ماں کا رشتہ بھی ہے، بھائی بہنوں کا رشتہ بھی ہے، ساس سسر کا رشتہ بھی ہے، ایک صاحب نے کہا کہ بہو ساس کی خدمت کرے تو داماد کو بھی چاہیے ساس کی خدمت کرے. میں نے کہا بالکل چاہیے, جو ساس داماد کے گھر رہنے کے لیے آئے اور داماد سے پانی مانگے اس کو چاہیے اس سے پانی پلائے, اس کو کس نے منع کیا ہے؟ اگر آپ یہ کہتے ہو کہ جیسے بہو ان کے گھر میں رہ کے ساس کی خدمت کرے تو داماد ادھر جا کے ساس کی خدمت کرے, تو یہ ممکن نہیں ہے. پھر یہ ان کے گھر گیا وہ خدمت کرنے کے لیے, وہ ان کے گھر آئی ہے, تو دونوں کے سلسلے میں شادی کے سلسلے میں ہوئی ہے دونوں. ایسی باتیں بعض لوگ کرتے ہیں جو بالکل فضول سی بات ہے, جو بالکل عقل میں آنے والی نہیں. بھائی مرد کو بھی لازم ہے صاف ستھر کی خدمت کرے جب اس کے گھر آئے, اور عورت کو بھی لازم ہے کہ صاف ستھر کی خدمت کرے جب ان کے گھر ہو. تو رہتی ہے نا, تو گھر کے کام کس کے ذمے ہوتے ہیں؟ عورت کے ذمے. باہر کے کام کس کے ذمے ہوتے ہیں؟ دونوں پر خدمت لازم ہے, لیکن خدمت کی نیچر مختلف ہے. مرد مردوں والے کام کر کے خدمت کرتا ہے, عورت عورت والے کام کر کے خدمت کرتی ہے. میں نہیں کہہ رہا کہ ساسیں بہوؤں کو غلام بنا کے رکھیں, میں اس کا قائل نہیں ہوں. میں تو جوائنٹ فیملی کا بھی اس زمانے میں قائل نہیں ہوں, کیونکہ ساس اور اسرائیل میں کوئی فرق, سسرال میں اور اسرائیل میں فرق ختم ہو گیا ہے. سسرال جو ہے نا عورت کے لیے اسرائیل سے کم نہیں ہوتا. اور مجھے تو کیا بولوں اب آپ سے, زیادہ بہت دفعہ تجربہ ہوا ہے. ہمارا تو پھر بھی بہت اچھا ہے الحمدللہ, اللہ کا شکر ہے سب لوگ بیان سن رہے ہوتے ہیں. لیکن میرے بھائی یہ تو فساد سے بچنے کے لیے کہا جاتا ہے, الگ رہو فساد سے بچنے, لڑائی نہ ہو, جھگڑے نہ ہو. بیٹھ کے ساتھ تو صرف بہو کے جھگڑے ہی نمٹاتا رہے گا, بیٹھ کے قیامت آ جائے گی ختم نہیں. اس لیے ورنہ اصولی طور پر کیا ہے, عورت کے لیے اس کی ساتھ ماں کی طرح ہے. میں نہیں کہہ رہا ایگزیکٹ ماں ہے, لیکن ماں کی طرح ہے. عورت کو چاہیے اپنے شوہر کی ماں کو رسپیکٹ دے. یہ نہیں کہے کہ میں وائی ماں وائی, انگلش میں سیکھ کے نا یہ چیزیں بہت آ جاتی ہیں, اسٹائل ہی چینج ہو جاتا ہے. تم کون ہوتی ہو مجھے کہنے والی؟ نہیں بھائی ہوتی ہے. جب یہ آپ کا ہسبینڈ ہے, یہ بوائے فرینڈ نہیں ہے, یہ بوائے فرینڈ نہیں ہے, یہ ہسبینڈ ہے. اس کی بینڈ نہ بجاؤ. یہ بوائے فرینڈ میں اور ہسبینڈ میں فرق ہوتا ہے. تو اللہ نے ریلیشن بنائے ہیں, کس نے؟ اسلام بتاتا ہے کہ ریلیشن ہے. پھر اسلام عورت اور مرد کے ریلیشن کو بھی ایکسپلین کرتا ہے. غیر مسلموں کے پاس یہ ایکسپلینیشن نہیں, وہ گرل فرینڈ ہے بس کچھ بھی. اسلام گرل فرینڈ کو رشتہ ہی نہیں مانتا, کیونکہ اس میں عورت کی حق تلفی ہے. اسلام کہتا ہے کہ اگر آپ نے عورت کو گرل فرینڈ بنایا تو آپ اپنی حوث پوری کرو گے, لیکن جو اس کے زندگی بھر کے حقوق آپ پر آتے ہیں وہ آپ ادا کرنے کے لیے تیار نہیں ہوگی. اس لیے اسلام میں عورت کے حق کے تحفظ کے لیے اس رشتے کو ایکسپٹ ہی نہیں کیا گیا. سمجھتے ہو گے نہیں سمجھ؟ اسلام نے کہا گرل فرینڈ اور بوائے فرینڈ کا رشتہ ایسے ہے جیسے جانوروں کا, گدھے گھوڑوں کا رشتہ فزیکل ریلیشن ہوتا ہے. گدھا اور گدھی کے ریلیشن میں دونوں میاں بیوی نہیں ہوتے. کبھی آپ نے دیکھا آپ گدھے کا تعارف کروا رہے ہیں, میرا گدھا ہے ان کی وائف ہے, ان سے مل رہا ہے. یہ جو گدھی ہے نا یہ ان کی کیا ہے؟ وائف. اور وہ جو چھوٹی سی گدھی ہے ان کی بہو ہے. کبھی دیکھا آپ؟ کہیں بھی نہیں ہوتا ہے. کیوں؟ جانور میں تھوڑی. وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ, اللہ کہتے ہیں ہم نے بنی آدم کو عزت دی ہے, فضیلت دی ہے. تو انسانوں پر انسانوں والے کام سوٹ کرتے ہیں. فرمایا ہم نے بنی آدم کو عزت دی, اس کی خوراکیں بھی وہ نہیں رکھی جو جانوروں کی. خوراکیں بڑی خاندانی رکھی ہیں اس کی, اور لیونگ اسٹینڈرڈ بہت ہی خاندانی, اور ریلیشن کے اصول بھی بہت خاندانی. اس سے انسان کو عزت ملی ہے. ہم نے کہا نہیں, سارے کام غیر خاندانی کرو, بس تھری پیس سوٹ اور ٹائی پہن کے آفس نکلا کرو, لوگ سننے کے بڑا خاندانی. آج خاندانی پتہ ہے جس کو سمجھا جاتا ہے, تھری پیس سوٹ ٹائی میں اور پیسہ رکھا بہت ہو, بڑی بزنس کلاس میں سفر کرتا ہو, قطر کے بزنس کلاس میں ایئر ہوسٹس کا سلوک دیکھ کے آ رہا ہو. پھر اس میں کچھ چیز بتاؤں گا آپ لوگ کو. میں نے تو دو تین جگہ یہ بات کہی ہے, جس کو گھر میں عزت نہیں ہو رہی ہے نا بیوی کی طرف سے, ایک دفعہ قطر کے بزنس کلاس میں سفر کر کے دیکھ. اپنی بیگم کے ساتھ ایئر ہوسٹس کا جو سلوک, ایئر ہوسٹس کا جو سلوک نظر آئے گا نا اس کو, اس کو پتا چلے گا عزت کسے کہتے ہیں. ایک دفعہ کرو میرے مشورے پہ, اس کو پتا چل جائے گا کہ یار عزت کسے کہتے ہیں. ہمارے دوست ہیں بھی مجھے انڈیانا سے, ہم جا رہے تھے فلوریڈا نا, تو گاڑی میں چھوڑنے آئے ایئرپورٹ پہ, तो मैंने 3-4 बयानात में ये बात कही, यार एयर होस्टेस का सलूक बहुत अच्छा होता है जहाजों में, काश घर के अंदर 5 मिनट के लिए भी माहौल मिल जाए, 5 मिनट के लिए ये माहौल मिल जाए तो ऐसा लगेगा जैसे हम जन्नत में। तो वो जो है ना, मैंने हर बयान में इसका तस्करा किया, तो वो ड्राइविंग करते हुए मुझसे बड़े इस्तमीज से बात कर रहे हैं ना, बिल्कुल एयर होस्टेस वाले स्टाइल में। तो कहते मैं भी बिजनेस क्लास एयर होस्टेस की तरफ से आज का बिहेवियर करूंगा। मैंने कहा डिजाइन वो नहीं, मैंने कहा इस डिजाइन पे ये बिल्कुल भी अच्छा, मैंने कहा वो अभी तब ही रहो। मैंने कहा ये वो डिजाइन ही नहीं, तो इस डिजाइन पे मैंने कहा ये अच्छा ही लग रहा है। खैर, तो अल्लाह ताला ने निकाह बताया भाई, गर्लफ्रेंड बॉयफ्रेंड बोलो ना, नहीं बताया। कोई मर्द के पास औरत के पास पहुंचने का रास्ता नहीं है सिवाय निकाह के। क्यों? अल्लाह कहते हैं हमने बनी आदम को रिस्पेक्ट दी है, इज्जत दी है, तो इज्जत रिची सूट टाई से और डॉलर से और पैसों से सिर्फ नहीं होती। वरना तो मूसा अलैहि सलाम के पास तो पैसा नहीं था, फिरौन के पास बेफाशा पैसा था। तो इज्जतदार फिरौन कहता था मैं हूं, मेरे पास दौलत, मेरे पास पैसा, मूसा के पास तो कुछ भी नहीं है, क्या इनके पास सोने के कंगन है, क्या नहरें हैं। लेकिन भाई हम क्या कहते हैं, फिरौन झूठा था, फिरौन कब जलील था, मूसा इज्जतदार थे। ये नजरिया है या नहीं है? तो भाई इज्जत वाले कामों से इज्जत होगी अल्लाह की नजर में। तो इज्जत वाले काम क्या है? शराब इज्जत वाला काम है या शराब से बचना इज्जत वाला काम है? शराब से बचना, शराब पी के अल्लाह की नजर में इज्जत नहीं होगी। निकाह इज्जत वाला काम है, जिना अल्लाह इंसान को इंसानों की नजर में और अल्लाह की नजर में जलील कर देता है, रुस्वा कर देता है। निकाह करो, निकाह से रिश्ते वजूद में आते हैं, जिना से रिश्ते खत्म होते हैं। जिस कौम में जिना फैल जाए, पहले तो चचा मामू के रिश्ते खत्म होते हैं, आहिस्ता आहिस्ता बाप भी मार्केट से शार्ट हो जाता है, बापलेस सोसाइटी वजूद में आती है। जब बाप खत्म तो चचा कहां से आएगा, कजन कहां से आएंगे? तुम भी ये चाहते हो कि तुम्हारा ये हाल हो जाए तो मुस्तकबिल में? तो निकाह से रिश्ते वजूद में आते हैं। सास ससुर गर्लफ्रेंड के अब्बा अम्मा को सास ससुर कहा जाता है, बोलो ना। बीवी की मां बाप को क्या कहा जाता है? सास ससुर। शोहर के मां बाप को क्या कहा जाता है? सास ससुर। बीवी के भाइयों को क्या कहा जाता है? ब्रदर इन लॉ, सालाना बोलो भाई। बरादर निस्बती, मुअज्जम नाम क्या है? बरादर। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्न मिन अहक्की मा युकरमु बिहिर रजुल इब्नतुहु औ उख्तुहु। अबू दाऊद की हदीस, फरमाया सबसे ज्यादा काबिले एहतराम वो है जिसकी बेटी या बहन तुम्हारे निकाह में है, जिसकी बेटी या बहन। तभी तो हम कहते हैं सैयदना मुआविया रजी अल्लाह तआला अन्हु की तौहीन हराम है, नाजायज है, क्योंकि उनकी बहन किसके निकाह में थी? पैगंबर के। तो जब पैगंबर जब उनको रिस्पेक्ट देंगे तो हम नहीं देंगे, है भाई? मेरी बहन बेटी किसी के निकाह में हो तो उसके लिए मैं इतना मुआज़ज़ नहीं हूं जितना सैयदना मुआविया हमारे लिए मुआज़ज़ है, क्योंकि उनकी बहन किसके निकाह में है? पैगंबर के निकाह में है। तो इस्लाम में रिलेशन की बहुत वैल्यू है। और भाई रिलेशन, अब आपने यहां अल्लाह से भी रिलेशन बनाना है, बस मैं बात को समेट के खत्म कर रहा हूं। आज बयान थोड़ा खिचड़ी पक गई, बीच में बहुत बड़ा ब्रेक आ गया ना, तो कोई बात नहीं, काम की बात पार्सल हो जाए, चाहे किसी भी तरीके से हो, बेरब भी हो, अल्लाह हम सबको अमल की तौफीक दे दे। तो भाई आपने और मैंने क्या करना है, हमने अपना रिलेशन अल्लाह से मजबूत। अभी एक साहब थे कमेटी के ही, उन्होंने बड़ी अच्छी बात कही कि भाई मुफ्ती साहब आप यहां के नौजवानों को तालीम की अहमियत बताएं। मैंने कहा यहां के नौजवान भी तालीम में पीछे? उन्होंने कहा नहीं नहीं, पाकिस्तान के नौजवानों को बताएं। मैंने कहा पाकिस्तान में तो मेरे बयानात तालीम की अहमियत ही पर होते हैं, यहां तो माशाल्लाह सारे पढ़ रहे हैं, लिख रहे हैं, कोई भी हमें आलतू फालतू बैठा हुआ नजर बोलो नहीं आया। इसलिए मैं आपको एजुकेशन की फजीलत तो बहुत है इस्लाम में, दुनियावी तालीम भी, दीनी तालीम भी। मुसलमानों ने या पैगंबरों ने, दाऊद अलैहिस्सलाम ने जो हुकूमत की है ना दुनिया पे, सुलेमान अलैहिस्सलाम ने, वो तो दुनियावी तालीम, दीन के साथ दुनियावी तालीम भी थी। तो तालीम के मैदान में तो आपने आगे बढ़ना है। लेकिन मैं उस टॉपिक से ज्यादा इसलिए नहीं बोलता कि यहां वो पहले से आप कर रहे हैं, यहां में कोई ऐसा नजर नहीं आया गटर के ढक्कन पे बैठा हुआ। अभी आप कराची जाओ तो वो उधर बैठा हुआ है, प्याला होटल पर चाय चल रही है, पूरी पूरी रात क्या चल रही है, पता नहीं उसमें चर्च मिलाते हैं क्या मिलाते हैं, है नहीं कोई कह रहा, चाय पे चाय बैठे हैं, वेले बातें करते जा रहे हैं, गुटके पान बहुत से पढ़ते भी हैं, यहां ऐसा कोई सेटअप हमें नजर नहीं आता। तो यहां आपने क्या करना है भाई, अपने दीन और मजहब से रिश्ता मजबूत, उसमें सबसे पहले किससे रिश्ता मजबूत करना है, अल्लाह से। तो आज जितने भी यहां मर्द और खवातीन हैं, अजम करें हम 5 वक्त नमाज पाबंदी के साथ बोलो पढ़ेंगे, जमात से मस्जिद भरी हुई होनी चाहिए, और जब छूटे तो कोई सजा दें अपने आप को। दूसरा काम क्या करना है, रमजान तो साल में एक दफा आता है, जो इवेंट होते हैं मुख्तलिफ उनमें आपस में रिलेशन बनाना है। तीसरा काम क्या करना है, इस्लाम में रिलेशन में सबसे अहम क्या है, ब्लड रिलेशन, तो ब्लड रिलेशन बनाना भी है और निभाना भी है। नहीं आई मेरा हर बात, देखो इस्लाम में जो ब्लड रिलेशन है ना उसको मजबूत रखने की भी फजीलत है, ब्लड रिलेशन बनाने की भी फजीलत है। इस्लाम में निकाह क्यों तरगीब दी गई है पता है आपको, नस्ल बढ़ाने के लिए तरगीब दी गई। मेरे पास अभी किसी ने वो टीवी में चलाया, मुफ्ती साहब अभी कुछ खबर चली कि मुफ्ती तारिक साहब न्यूयॉर्क पहुंच गए आबादी बढ़ाने की तरगीब देते हुए मुसलमानों को आबादी बढ़ाने की, तो किसी ने कमेंट किया भाई वहां भी जाकर बेड़ा गरक कर रहे हैं, तुम्हारा बेड़ा गरक नहीं होगा, इससे तुम्हें खुशियां मिलेंगी, तुम मजबूत होगे, समझते हो गोरे तुम्हें फॉलो करेंगे। अभी देखो एक गोरा मुझे मिला तो मैंने उनसे पूछा, उस बेचारे की यहां फैमिली नहीं होती इन लोगों की, तो फिर मुझसे पूछा, मैंने अपनी फैमिली बताना शुरू कर दिया वो 180 डिग्री पे है भाई। जब मैंने उससे पूछा तो उसकी बहुत बेचारे के लिए बहुत अच्छा आदमी था वो, इन लोगों में एक अच्छी बात है मुनाफ़त नहीं है जो दिल में वो जबान पे। तो बहुत यानी अजीब सा मुझे लगा ना, मैं ज्यादा डिटेल में नहीं जाता कि ऐसा ना हो कि वो समझे कि मैं कोई यानी मेरा कोई रात पास कर रहे हैं या क्या कर रहे हैं। तो फैमिली ने जब मुझसे पूछा मैंने बताया तो बड़ा हैरान हुआ, है भाई कहते ये क्यों है, मैंने कहा ये इस्लाम का हुक्म है भाई, इस्लाम रिलेशन बनाने की भी फजीलत देता है निभाने की, रिलेशन बनता निकाह से है, नस्ल बढ़ाने से है, नस्ल रोकने से नहीं। फिर मैंने उस गोरे को दावत दी है पाकिस्तान की, इतना खुश हुआ ना वो मुझसे, इतना वो सुन के हैरान हो गया, हैरान हो गया, अच्छा ऐसा भी होता है। मैंने कहा आओ कभी खुशबू लगा के पाकिस्तान। फिर वो इतना इंस्पायर हुआ, जब मैं उतरा तो उसने मुझे कहा कि मुझे कोई नसीहत लिख के दो। तो मैंने साथी से कहा मैं क्या इस बेचारे को 4 शादियों की नसीहत लिख के दूं क्या, ये इसके लेवल से ऊपर की चीजें। तो मैंने नंबर ले दिया, मैंने उसको दावत दी कि आपको हम बुलाएंगे पाकिस्तान, आप आओ। तो कह रहा मैं आऊंगा जरूर पाकिस्तान। तो अब उस दिन गटर वटर के ढक्कन कुछ करने पड़ेंगे दाएं बाएं, ऐसा ना हो के आके बोले कि ये क्या है। हो सकता है कुछ लोग यहां बैठे हो कहें कि ये देखो आबादी वहां इतनी ज्यादा है ना, कभी वहां गटर के ढक्कन नहीं है, तो भाई इसका आबादी से ताल्लुक नहीं है। मैं अपने महल्ले की कंप्लेन लेके किसी के पास गया कि हमारे यहां गटर बह रहे हैं, ढक्कन वक्कन नहीं है, तो उसने कहा जब इतने बच्चे सोसाइटी में पैदा होंगे आबादी यूं बढ़ती चली जा रही है। मैंने कहा क्या मतलब, ये बच्चे पैदा हो रहे हैं इसलिए लाइनें नहीं है इसके अंदर, लाइन डाल दो भाई गड़ा खोद के, इसमें कितना टाइम लगेगा यार। अजीब मीडिया दिमाग खराब कर देता है इंसान का। फिर कहने लगे भाई अमरीका में जो है वो इतनी बड़ी स्पेस है और इतने करोड़ लोग हैं, और आपके पास अमरीका से 10 गुना स्पेस कम है और उतने ही करोड़ लोग हैं। मैंने कहा ये कभी भी किसी आबादी को नापने का तरीका नहीं होता कि वहां इतनी है तो इतनी, यहां इतनी है तो इतनी, ये देखो कि हमारी आबादी के लिहाज से हमारे पास पाकिस्तान में स्पेस है या नहीं। मैंने कहा इतनी स्पेस है, सिर्फ एक बलूचिस्तान ही पूरे मुल्क में, पूरा मुल्क सिर्फ एक बलूचिस्तान में समा सकता है। जब आप ट्रैवलिंग करो ना, सफर करो, खत्म नहीं होता सिलसिला, तो फिट करो बैठ के बस बेवकूफों वाली बात है। कुरान क्या कहते हैं, वक़्त दारा फीहा अक़वाता फी अरबाती अय्याम, अल्लाह कहते हैं मैंने जमीन पे इंसान को लाने से पहले खुराक की मैनेजमेंट कर ली थी। ये कुरान कह रहा है, कुरान कह रहा है सारा सेटअप मैंने जमीन के अंदर। अब देखो अगर ये 400 साल पहले पेशगोई की जाती कि 400 साल के बाद जमीन की इतनी आबादी होगी, तो गधे घोड़ों पे सफर करके लोग कैसे रिस्क को पूरा करेंगे, लिहाजा नस्ल रोको, तो भाई ये बेवकूफों वाली बात थी। जब आबादी बढ़ेगी तो تو اللہ نے زمین کے اندر کیا پیدا کیا ہے؟ تیل کے کنویں. اللہ کو پتا تھا آبادی بڑھے گی تیل کے کنویں دریافت کروں گا میں. تو بجائے اس کے کہ رزق کم ہونے کے رزق کی فراوانی بڑھ گئی. اب کہتے ہیں زمین میں تیل ختم ہو رہا ہے, سولر سسٹم سورج کی روشنی کو انرجی کے طور پہ استعمال کیا جا رہا ہے. یہ ٹیکنالوجی اتنی بڑھ رہی ہے کہ مجھے تو لگ رہا ہے کل ہم بھی سولر پہ سیٹ ہو جائیں گے آ کے, اتنی تیزی سے بڑھ رہی ہے. تو بھائی یہ غیر مسلموں پہ سوٹ کرتی ہیں یہ باتیں, جو خدا کو مانتے ہیں ان پہ یہ باتیں سوٹ نہیں کرتی. تو آپ کو میں بار بار نسل بڑھانے کی ترغیب اس لیے دیتا ہوں, نسل روکنے سے اخلاقی نقصانات زیادہ نہیں بہت زیادہ ہیں. نسل روکنے خاندانوں کے سمٹنے کے جو اخلاقی نقصانات ہیں نا سوسائٹی کو جو ہوتے ہیں وہ تھوڑے نہیں ہیں, وہ بہت زیادہ ہیں بہت. ابھی میں اس کی نمبر لگا کے اس کی ڈیٹیل بتاؤں گا نا کیا کیا اخلاقی برائیاں سوسائٹی میں جنم لیتی ہیں بچے روکنے سے, کیا کیا اخلاقی برائیاں آتی ہیں. وہ بہت لمبی تفصیل ہے, پورا بیان کرے ٹائم بہت ہو گیا, وہ پورا بیان اس سے نکل جائے گا. ہمارے لیے نبی کی حدیث کافی ہے, تزوج الودود الولود, ایسی عورت سے نکاح کرو جو تمہیں اولاد کثرت سے دے. اور بچے کو بہن بھائی چاہیے, سمجھتے ہو؟ اپنے بچوں کو بہن بھائیوں کی نعمت سے محروم نہ کرو. ماہرین کہتے ہیں, ماہرین نفسیات, کہ چھوٹے بچے کو اپنے ساتھ کھیلنے کے لیے قریب العمر بہن یا بھائی چاہیے. اگر آپ نسل روکیں گے بچے کے ساتھ قریب العمر بہن یا بھائی نہیں ملے گا, اس کی وہ مینٹل گروتھ نہیں ہوتی. یہ سب گوروں کی کہیں بھی باتیں, یہ مولویوں کی باتیں نہیں کر رہا میں آپ کے سامنے. تو آپ نے ریلیشن بنانا بھی ہے اور نبھانا بھی. بنے گا کیسے؟ نکاح سے. 55 سال میں آپ لوگ اب نکاح کر لیا کریں. میری اس بات کا لوگ یہ مطلب, میں ایک جگہ گیا شادی میں, 40 سال کا بندہ آیا, کہہ رہے آپ کا بیان سن کے میں نے شادی کی ہے, آج اس سلسلے میں یہاں بلایا آپ کو. میں نے کہا جلدی کر لیا آپ نے, تھوڑا سا ڈیلے کر دیتے تو آپ کی وہ مثال ہوتی کہ جب دانت تھے تو کھانے کے لیے بادام نہیں تھے, اب جب بادام آئے ہیں تو کھانے کے لیے. سمجھتے ہو؟ میں نے تھوڑا جلدی ہوئی, تھوڑا سا کیا کر لیتے, ڈیلے کر لیتے آپ, یہ جلدی ہو رہی ہے بھائی. ایک طرف ہو جاؤ, اسلام جلد نکاح کو پروموٹ کرتا ہے اور اس میں اللہ پر اعتماد اور توکل. اپنی بچیوں کی بھی جلدی شادی کریں. دیکھو یہاں امریکہ میں, یہاں کی گورنمنٹ میں بہت ہی پازیٹو چیز, جو بغیر کسی لگی مٹی کے میں کہہ رہا ہوں, لوگ سمجھتے ہیں مفتی صاحب وہاں جا کے جو ہے وہ کوئی مکھن مکھن لگا رہے ہیں, ایسا کچھ بھی نہیں ہے. جو بہت یہ اگر سیکولر ہے تو واقعی سیکولر ہے, مذہبی آزادی ہے. اس سے تو میں بار بار ہر بیان میں کہتا ہوں, دیکھو یوسف علیہ السلام کو مصر سے فائدہ پہنچا تو یوسف علیہ السلام نے اس کا اقرار بھی کیا, انہ ربی احسن مثوایا, کہ مصر کے بادشاہ نے مجھے بہترین ٹھکانہ دیا ہے, میں اس کے ساتھ خیانت نہیں کر سکتا. حالانکہ وہ غیر مسلم اسٹیٹ تھی. تو آپ کو بھی یہاں کی گورنمنٹ نے بہترین ٹھکانہ دیا, مسجدیں بنانے کی اجازت دی, مدرسے بنانے کی اجازت دی, اسلامی اسکول, ایسے خاندانی اسکول دیکھ کے میں حیران. میں وہاں گیا انڈیانا میں, اتنا بہترین مدرسہ الحسنین, بچوں کی تربیت کا ماحول دیکھا, ایسی خدمتیں اور ایسا خوبصورت نظام سسٹم, میں حیران ہو گیا دیکھ کے بھائی. تو میرے تو دل سے یہ دعائیں نکل رہی تھی کہ یار آپ لوگوں نے اتنا یہاں کام کیا, اور بار بار دل میں خیال آ رہا تھا کہ بھائی یہ آپ لوگوں کو اس گورنمنٹ کا بھی شکر گزار ہونا چاہیے جنہوں نے آپ کو یہاں آزادی دی. ایسا نہ ہو کوئی مذہبی اسکالر آ کے اشتعال انگیزی والی تقریریں کر کے آپ سے کوئی اللیگل کام کرانا شروع کر دے, اس اللیگل کام سے آپ اس حکومت کا کچھ بھی نہیں بگاڑ سکتے. بگاڑو گے کس کا؟ اپنا بگاڑو گے, اپنا بیڑا غرق کر دو گے. میں بار بار لوگوں کو بتاتا ہوں, مجھ سے جب بھی امیگریشن میں پوچھا کس سلسلے میں آئے, بھائی بیانات کے لیے آئے, اسپیشیز کے لیے آئے, میں اسلامک اسکالر ہوں. چلو کوئی دو نمبر ہی نہیں, میں نے بھی کچھ نہیں کہا, میں نے کہا بھائی جو ہوں میں وہی ہوں, میں اور میں فلم دیکھنے تھوڑی آؤں گا یہاں پہ, کیا خیال ہے؟ کیا خیال ہے بھائی, میں یہاں فلم دیکھتے آیا ہوں. میں نے کہا میں مذہبی اسکالر ہوں, بیان کرنے کے لیے آیا ہوں مسلمانوں میں. میں نے کہا ٹھیک ہے بھائی جاؤ. باقی بہت سے ملکوں میں ایسا نہیں ہوتا, اسلامی ملکوں میں تو اتنی سختی ہے. یہ بول دیا نا چل بھائی واپس, بول دیا نا میں دین کے سلسلے میں حاضر ہوا ہوں, پتلی گلی سے نکلو یہاں سے. تو کتنی آپ کو آزادی ملی ہوئی ہے بھائی, اس آزادی کی قدر کرو اور حکومت کے شکر گزار بھی رہو. جائز کاموں میں, ہم نہیں کہتے ناجائز چیز تو کسی کی بھی نہیں مانی جائے گی نا, کوئی کہہ رہے اس پہ ظلم کرو تو کہیں بھی نہیں ہے. लेकिन आपसे तो उसको मेरा ख्याल, मैंने जहां तक देखा है आपसे कोई नाजायज काम नहीं करवा। यहां शराब लीगल है, आप पर यह पाबंदी है कि जो पी रहा है आप उसको रोक नहीं सकते, तो आप मत रोको। क्यों? शरीयत ने हमें हुक्म दिया कि भाई इस्तेताब के साथ मशरू किए नहीं अली मल्लम यस्तते तभी कल भी इस्तेताब नहीं है दिल से बुरा जानो बस, ये हमारे पास ऑप्शन है। हां आपको जबरदस्ती पिलाई जा रही होती है फिर हम कहते भाई पीना आपके लिए जायज, बोलो नहीं ये गैर ये हराम है। तो आपसे जबरदस्ती थोड़ी, आपके पास जिना का भी यहां ऑप्शन है निकाह का भी, आपको जबरदस्ती थोड़ी मजबूर किया जा रहा है आप नाइट क्लबों में जाओ, आपको कहा जा रहा है आप शादी करना चाहते हो क्या करो भाई आप शादी करो, कौन मना कर रहा है आपको। तो इसलिए मेरे भाई आपने जल्दी निकाह को यहां प्रमोट करने, चंद बातें बस मैं खुलासे के तौर पर बयान कर दूं, जो सब बयान आपने जितना मेरा अमेरिका में दौरा हो रहा है ना सब जगह ये बात मैं रिपीट कर रहा हूं। तो चंद काम आपने करने, नंबर एक नमाज पाबंदी से बोलो कायम करनी है, नंबर दो जो अभी तक छड़े छाट है फौरन क्या करें निकाह करें, और अब्बा अगर निकाह से रोकें उनको बोलो अब्बा आपके अब्बा ने आपको मेरा अब्बा बनने से नहीं रोका तो आप भी मुझे किसी और का अब्बा बनने से मत रोको, एक जुमला याद कर लो, अब्बा जब आपके अब्बा ने आपको मेरा अब्बा बनने से नहीं रोका अगर आपको रोकते आप मेरे अब्बा बनते तो मुझे भी किसी और का अब्बा बनने से। तो निकाह को प्रमोट करो, समझते हो कि नहीं समझते। तीसरा काम क्या करना है, जल्द निकाह को, सिर्फ निकाह नहीं बल्कि लड़कियों का भी लड़कों का। चौथा काम यह करना है कि मस्जिद से अपना रिलेशन, हजरत मुफ्ती रफी उस्मानी साहब रहिमहुल्लाह ताला यहां मुझे किसी ने बताया अमेरिका आए थे तो एक नसीहत करके गए थे कि कोशिश करो घर मस्जिद के करीब करीब हो, घर कहां होना चाहिए मस्जिद के करीब। पांचवा काम तबलीगी जमात से ताल्लुक मजबूत करो भाई, तबलीगी जमात में फिरका परस्ती नहीं है। आज एक जब इंसान मजहब पे आता है ना तो फिर रफुल कहेंगे झगड़े जोर से आमी नाइशा आमी फलाना डिमकाना हो जंग, तबलीग में वक्त लगाओ, अपनी मस्तूरात को भी खवातीन को भी लेके जाओ तबलीग में, उससे उनमें मामूलात की पाबंदी आएगी, उनमें हया पैदा होगी, अभी भी है और ज्यादा होगी, हया बढ़ेगी उनमें, मामूलात की पाबंदी होगी, वक्त लगाओ। और क्या करना है, जो इवेंट होते हैं ना जो भी मुसलमानों की उनमें जुड़ा करो आपस। और एक अहम तरीन काम आप सबने ये करना है कि जो इवेंट में आपने जुड़ना है और जो है नमाज की पाबंदी तबलीग जमात में, और अहम तरीन काम जो भी मैरिड लोग हैं शादीशुदा लोग हैं अपने घर में टाइम दें बच्चों को बेगम को, क्या करें देखो वहां इतने मसले नहीं है, यहां अगर आपने बेगम को इग्नोर करना शुरू कर दिया बच्चों को इग्नोर करना शुरू किया तो फिर बच्चों ने जब आपको इग्नोर किया ना बुढ़ापे में वो भैंस वाला लतीफा हो जाएगा फिर, समझ लो। एक हकीम साहब के पास एक शख्स आया कि मेरी भैंस को कब्ज है, हकीम साहब ने कहा अब भैंस के लिए तो जमाल गोटे बहुत सारे चाहिए ना, हकीम साहब ने मुट्ठी भर के जमाल गोटे, उसने कहा खिलाऊं कैसे, उसने कहा भैंस के मुंह में पाइप डालना इधर से जमाल गोटा इधर से जोर से फूंक मारना वो सारे भैंस के अंदर चले जाएंगे। कई दिन हो गए ये बंदा ही नहीं आ रहा, इंतकाल होने लगा इसका मर रहा है, हकीम साहब गए आयादत के लिए, हुआ क्या भाई, तो कहते हैं हकीम साहब ने कहा तुमने भैंस के मुंह में पाइप रखा था, उसने कहा रखा, उसने इतना जमाल गोटा डाला, हाँ डाला, फूंक मारी कहना उसने पहले मार दी, उसने तो आप बच्चों को इग्नोर कर लो, उन्होंने कर दिया ना वो फूंक आप बर्दाश्त नहीं कर सकोगे, समझते हो नहीं समझते, आप बीवी को इग्नोर करो बीवी ने कर दिया ना वो फूंक आप बर्दाश्त नहीं कर पाओ, फिर तड़पता है आदमी यार ये हो गया। तो आपको यहां अपनी सोसाइटी को मैंने कहा ना रिश्ते पैदा भी करने और मजबूत भी करने, तो मजबूत में बेगम से रिश्ता और बच्चों से रिश्ता तो सबसे पहले है ना, तो उनको टाइम दो घर में कुछ तालीम कर लिया करो, थोड़ी देर बैठ के कुछ गपशप लगा लिया करो, ऐसे बाप घर में आता है जैसे चंगेज खान ने बगदाद से हमला कर दिया। तो ये चंद गुजारिशात थी आपकी खिदमत में अल्लाह, और जितनी बातें मैं कह रहा हूं भाई मुझे भी इनकी जरूरत है, मैं कोई नसीहतनामा नहीं हूं कोई नसीहत वाला, मैं तो सारी बातें इसलिए कर रहा हूं मेरा भी तकरार हो जाए, हम भी आप ही की तरह के कोई अलग से कोई खलाई मखलूक नहीं। एक दफा मैंने अखलाक पर बयान किया بیوی جسے اخلاق ایسے ہونے چاہیے، گھر گیا میرا اپنا ہی کھڑا ہو گیا، میری آواز بلند ہو رہی تھی تو مجھے ہنسی بھی آ رہی تھی، تو مجھے ہنسی بھی آ رہی غصہ، میں نے کہا یار یہ ابھی تو میں بیان کر کے آ رہا ہوں اور ابھی ہونا چاہیے، صحیح ہے؟ تو بھائی ہم تو خود سیکھنے والے ہیں، ہم نے کبھی کوئی بڑے بڑے دعوے کیے نہیں، دعوے تو وہ کرتا ہے جو اس کا عمل ہو، ہم تو آپ کی طرح تکرار کر رہے ہیں، شاید اللہ ہمیں کچھ توفیق دے دے، ہم سب کو انسان کا بچہ بنا دے اللہ تعالیٰ، اسی لیے سے جزاکم اللہ. آپ کو سوالات دے دیں بس. یہاں یہاں امریکہ میں دوسری شادی انلیگل ہے تو مجھے بھی نہیں پھنسواؤ، بولے ہم نے تمہیں آرام سے جو گزار دیا نا تو عزت راس نہیں آ رہی واپس آ رہی. تو یہ میں جب انڈا موڑ پہنچوں گا نا پھر مجھے کال کیجیے. میں کیا کروں جب میری بیوی طلاق کی دھمکی دے اور کہے دوسری بیوی تلاش کر لو. دیکھو اسلام میں بیوی طلاق نہیں دے سکتی شوہر کو، اسلام میں شوہر بیوی کو قانون اسلام کا لا بتانے پر تو کوئی پابندی نہیں ہے نا گورنمنٹ کی طرف سے، میں اسلامک لا بتا رہا ہوں. اب یہاں کا لا کیا ہے وہ آپ وکیلوں سے پوچھیں، لیکن اسلام کا لا یہ ہے کہ یہ لفظ ہی غلط ہے کہ بیوی نے شوہر کو طلاق دے دی، یہ لفظ ہی غلط ہے. یوں ہو سکتا ہے بیوی نے شوہر سے طلاق لے لی، سمجھتے ہیں؟ دے گا کون؟ شوہر ہی دے گا. خلا میں بھی شوہر ہی دیتا ہے طلاق یا خلا. تو ہاں کچھ صورتوں میں کورٹ کو نکاح خود سے ختم کرنے کی شریعت نے اجازت دی ہے کہ جب شوہر بیوی کے بنیادی حقوق ادا نہ کر رہا ہو اور رکھنے کے لیے بھی تیار نہ ہو تو پھر ایسی کنڈیشن میں نہ وہ رکھتا ہے نہ وہ چھوڑتا ہے. ایسے ہوتے ہیں نا لٹکا دیا اس کو، عورت کہتی بھائی میں رہنا چاہتی ہوں لیکن میرے بیسک حقوق پورے دو، وہ کہتا ہے نہیں حقوق بھی نہیں دوں گا بھائی، پھر طلاق تو نہیں طلاق بھی نہیں دوں گا. اس کو کہتے ہیں متعنف استقاء کی اصطلاح. ایسی کنڈیشن میں عورت کورٹ سے میں جا کے یہ فائل کیس کرے اور جو ہے وہ بتائے کہ بھائی یہ گواہوں سے ثابت کرے تو پھر اس کے بعد کورٹ خود سے نکاح ختم کر سکتی ہے. اس کی شرائطیں ابھی میری اتنی بات کو کافی نہ سمجھے، جب کوئی خاتون یہ کرنا چاہیں تو باقاعدہ پراپر وہ فتویٰ لے کے مفتی سے. تو اس طرح باقی آپ کی بیگم کیا کر رہی ہے میں ان سے نصیحت ہی کر سکتا ہوں، بھائی اتنا اچھا میاں ہے بیوی کے ساتھ رہنا چاہتا ہے کائنڈلی اس کو اس سے طلاق نہ لیں، یہی کہہ سکتا ہوں. دیکھو یار کہتے ہیں پہلی اور دوسری شادی کے درمیان کتنا وقفہ کرنا چاہیے. پہلے یہ نہیں پوچھ رہا بیوی فوت ہو چکی ہے، بیوی فوت ہو گئی تو پھر تو فوراً بھی کر سکتا ہے لیکن فوراً کرے گا نہیں، غم بھی بیوی تھی وہ بھائی. جب بیوی فوت ہوتی ہے تو شریف آدمی کو غم ہوتا ہے دکھ ہوتا ہے. لطیفے تو لوگوں نے بہت منائے ہیں اس سے، وہ ایک آدمی کی بیوی مر گئی نا تو قبر میں دفنایا تو بجلی کڑکی، کہتا ہے لگ رہا ہے پہنچ گئی ہے. لیکن جو بھی شریف آدمی ہے اس کو بیوی کے مرنے پہ بہت سخت تکلیف ہوتی ہے، تو اس لیے شادی تو جائز ہے لیکن کرتا نہیں ہے کوئی، تھوڑا دن غم میں رہتا ہے، تین دن تو ویسے تعزیت کے ہوتے ہیں. تو ایسا کسی کے ساتھ ہو گیا تو اس کو میں مشورہ دوں گا تھوڑا سا صبر کر دو، اتنا تو میں بھی سائل نہیں ہوں شادی کا، اتنی آپ کو جلدی پڑیں گی. کیا میں ایسی لڑکی سے شادی کر سکتا ہوں جو ہندو سے مسلمان ہوئی ہے؟ بالکل کر سکتے ہیں بھائی. یا مجھے اپنے والدین کی بات ماننی چاہیے، والدین کو چاہیے کہ کرنے دیں شادی، جب ہندو سے مسلمان ہو گئی اور آثار سے لگ گیا کہ پکی سچی پردے دار بن چکی ہے تو ماں باپ مت روکیں بچے کو. میرے ابو شادی نہیں کرنے دے رہے، کہتے ہیں کہ کچھ کر کے دکھاؤ. تو بھائی بن کر دکھا دو کچھ، سمجھ رہے کہ نہیں سمجھ؟ تو جاب کر کے دکھاؤ، کوئی کاروبار کر کے دکھاؤ. تو یہ بات بالکل صحیح کر رہے ہیں. بعض دفعہ ہوتا یہ ہے کہ خوب سمجھ لو، بچہ جو ہے نا، میں ماں باپ کو ترغیب دیتا ہوں اپنے بیٹے کی شادی اپنے خرچے پہ کر دیا کرو، لیکن میں ساتھ میں یہ بھی کہتا ہوں کہ بچہ اپنی ذمہ داریاں پوری کر رہا ہو اور آپ کے پاس گنجائش بھی ہو گھر میں بھی دے دے گی تو پھر کر دیا کرو. لیکن اگر یہ ذرا سا بھی خطرہ ہے کہ اگر ہم نے شادی کر دی تو یہ پڑ جائے گا، تو ایسے بہت سارے کیسز آئے ہیں ایسے بچے کی اپنے خرچے پہ کبھی شادی
मत करो, अगली आने वाली की जिंदगी खराब हो जाती है। होता ही है कि बच्चे बार दफा शादी की लालच में कुछ मेहनत कर रहे होते हैं, पढ़ाई कर रहे होते हैं, यार हम यूं करेंगे, ऐसे बन जाएंगे, अच्छा रिश्ता मिलेगा, अब्बा ने पहले ही करा दी, अब उनकी शादी भी हो गई, अब उनमें वो मोटिवेशन ही नहीं मिल रही उनको, फिर वो बहू को अब्बा खिला रहे हैं, तो होता यह है कि फिर वो मेरे बच्चे की बच्चों को स्पीड से पैदा करने वाले बयान सुनना शुरू कर देते हैं। कमा कुछ रहे नहीं होते और बच्चे बहुत स्पीड से पैदा, और सारे बच्चे लाला के अब्बा की गोद में। अब्बा कहते हैं कमबख्त मैंने पहले सुबह पाला, तुम्हारी माँ को पाला, तेरी बीवी को पाला, स्पीड से पैदा होने वाले बच्चे भी मैं पालूंगा, तो मुझे कौन पालेगा। वैसे पोसियों के लिए ये हुक्म नहीं, उनको बोलो भाई बेटा तुम वाकई कुछ बन के दिखाओ, कुछ जो है तुम मेहनत करो तो फिर हम करेंगे।
अच्छा मेरे भाई क्या चिकन हलाल है, अगर हलाल लिखा हुआ हो?
ना बिल्कुल नहीं, अगर हलाल लिखा हुआ इतना काफी नहीं है। गैर मुस्लिम कंट्रीज में आप पर तहकीक लाजिम है कि हैंड स्लॉटर है या नहीं है, बाकायदा हाथ से जबा हुआ है या नहीं है, क्योंकि यहाँ मशीनी जबीहा पर भी हलाल लिख दिया जाता है तो वो हलाल नहीं होता। ऐसे नहीं होटल में गए उसने कहा हलाल है बस खा लिया, ना उसे बाकायदा पूछो और तसल्ली करो, दिल लगे कि यहां सच कह रहे फिर खाओ। कुछ तरीके बता दे नमाज में खुशू खुशू के लिए। भाई एक दफा हिम्मत करके खुशू दिल लगाना शुरू कर दो, इससे इंसान आदी हो जाता है। हिम्मत करके इकट्ठी 20 रकतें पढ़ लो, 50 रकतें पढ़ लो एक दफा, तो दिल लगना शुरू हो जाता है। अच्छा भाई हुक्का पीना हराम है क्या? मकरूह है भाई, नापसंदीदा है, अगर उसमें चरस वस डाली है तो फिर तो हराम हो जाएगा। लेकिन खाली हुक्का तो भी ना, तंबाकू है ना, बुरी चीज है सेहत के लिए, हराम तो नहीं कह सकते क्योंकि बहुत फौरी तौर पे नुकसान नहीं होता उसका, लेकिन हलाल तैयब भी नहीं है। सिगरेट की तरह है नापसंदीदा मकरूह। हमारी जिंदगी में इतनी मुश्किलात क्यों हैं? आसानी के लिए रहनुमाई फरमाएं। मुझे क्या पता आपकी जिंदगी में क्या क्या मुश्किलात चल रही है भाई, तो हर आदमी को उसकी मुश्किलात के हिसाब से ही मशवरा दिया जाता है। उसूली तौर पर तो तमाम मुश्किलात को आसान को हल करने का एक आसान तरीका ये, अपना हदफ आखिरत बना लो। नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया जो अपना हदफ आखिरत को बना लेता है अल्लाह उसकी फिक्रों को समेट देता है, और जो आखिरत को नहीं बनाता उसकी फिक्रें बिखरती हैं। ये भी मिल जाए, ये भी मिल जाए, ये भी मिल जाए, ये भी मिल जाए, हर वक्त इसी में पागल हो जाए। तो देख रहे हैं हम लोगों को इसी में पागल हो, अमरीका पहुंच गया और ये चाहिए तुम्हें। एक खातून जो थी ना बड़ी गाड़ी में सफर कर रही थी, तो एक फकीर आया अल्लाह के नाम पे कुछ दो, खातून ने दे दिया। खातून ने कहा कि मेरे लिए दुआ करना, कह रहे गाड़ी में तो घूम रही है कि अब जहाज उड़ाएगी क्या और क्या दुआ करूं, दुआ तो तू हमारे लिए कर, हम भीख मांग रहे हैं लोगों से। तो इंसान का पेट भरता नहीं है, मसला ये तो आखिरत को फिक्र बना लो तो इंशाल्लाह। आप लोग के मैं क्या दुआ करूं, अमरीका से कहां जाओ यार, दुनिया आने के लिए तरसती है, बस पहुंच गए अल्लाह का शुक्र अदा करो। और पाकिस्तान के लिए भी दुआ, अपने मुल्क से मोहब्बत नहीं छोड़ो भाई, वहां के लिए भी दुआएं किया करो।
अच्छा भाई क्या मर्द टीचर मस्जिद में लड़कियों को पढ़ा सकता है? भाई बिला जरूरत शदीदा ऐसा काम नहीं करना चाहिए, ख्वातीन टीचर ही का इंतजाम करना चाहिए। क्या बुरी नजर से मौत हो सकती है? जी हाँ, लेकिन आम ऐसा नहीं है कि बात बात पे लोग इस बारे में भी लोग बहुत गुलू करने लगे हैं नजर के बारे में। नजर लगती है, बरहक है, हदीस से साबित है, मौत भी हो सकती है, लेकिन भाई नजर लगने के लिए सामने कुछ हो।
हलीम की देख वाले ने लिखा हुआ होता है नजर ना लगे, हलीम की देख लेके बेचारा तो एक रेडी पे बैठा है। ये यार खरबों का बिजनेस होता तो चलो आदमी को खतरा होता, रक्षे वाले ने जूता लटकाया हुआ होता है नजर से बचने की। मैं उनसे कहता हूं ट्रक को नजर लगेगी तो रक्षा बनेगा, तू क्या बने। माओ को अपने बच्चों से मोहब्बत होती है, देखो याकूब अलैहिस्सलाम के 11 बेटे इतने खूबसूरत लंबे खूबसूरत, मिस्र में उन्होंने कहा एक दरवाजे से दाखिल ना होना, नजर लगने का खतरा है ना, लोग बोलेंगे एक बाप के ऐसे जवान जवान खूबसूरत लंबे लंबे बेटे, वो बहुत खूबसूरत थे, वो जिनका भाई यूसुफ हो तो वो खुद भी तो कुछ होंगे ना, तो उनको खतरा था, इसलिए उन्होंने कहा भाई अलग अलग दरवाजे से दाखिल। आज जो बच्चे मार्केट में आ रहे हैं बर्गर वाले बच्चे, इस तरह के बच्चे आ रहे तिरछे से, इनको नजर उतारने के लिए इस्तेमाल किए।
लगे इसको चक्कर दिखाओ।
برائے مہربانی بتا دیں محرم اور نامحرم میں کیا فرق ہے؟ محرم ان رشتوں کو کہا جاتا ہے جن سے کبھی بھی نکاح حلال نہیں ہوتا اور عورت کا ان سے پردہ نہیں ہوتا، اور نامحرم جس سے کبھی بھی نکاح ہو سکتا ہے، بھابھی بھی نامحرم ہے، چچی ممانی بھی نامحرم ہے، کیونکہ چچا کے مرنے کے بعد چچی سے نکاح جائز ہے، تو چچی پر لازم ہے کہ اپنے شوہر کے بھتیجوں سے پردہ کرے، دیور سے لازم ہے، اپنے بھائی کی بیوی جو بھائی کی بیوی پر لازم ہے، پردہ مرد پہ نہیں ہوتا، عورت کو فرض ہوتا ہے، یعنی بھابھی پہ لازم ہے کہ اپنے دیور سے پردہ کرے۔ جوائنٹ فیملی میں اگر رہتے ہیں تو برقع پہننا ضروری نہیں ہے، بس ایک چادر آگے کر لیں، سامنے آ کے بیٹھ کے بے تکلف نہ ہو، بس اتنا کافی ہے۔ اچھا بھائی، کیا قبرستان میں جانا اور عزیز و اقارب کی قبر پر اور وہاں پر قرآن پڑھنا کیسا ہے؟ جو ثواب کہیں بھی پہنچ پڑ قرآن پڑھنے کے لیے اس کے قبر پہ جانا جائز نہیں ہے، کہیں سے بھی قرآن پڑھا جا سکتا ہے، صدقہ کیا جا سکتا ہے۔ ویسے قبر پہ زیارت کے لیے والدین کی قبر پہ جانا جائز ہے، پھر آپ گئے زیارت کے لیے تو قرآن بھی پڑھ سکتے ہیں، دعا بھی کر سکتے ہیں، سب طرح جائز ہے۔ میں طلاق یافتہ عورت سے شادی کرنا چاہتا ہوں، والدین کو کیسے راضی کروں؟ بھائی دیکھو، والدین کو اگر اس لڑکی پہ کوئی اشکال ہے، کوئی معقول وجہ ہے، تو پھر والدین کی بات ماننی چاہیے۔ ہو سکتا ہے اس لڑکی میں کوئی خرابی ہو جس کی بیس پہ طلاق ہوئی ہے، ماں باپ کو ڈر ہوتا ہے کہ بھائی یہ، اور اگر کوئی خرابی نہیں ہے، آپ کے سامنے بات آ گئی کہ شوہر قصوروار تھا، تو پھر ماں باپ کو چاہیے کہ رکاوٹ نہ بنے، پھر رکاوٹ نہ بنے، پھر یہ شریعت کی حدود سے زیادتی ہو جائے گی۔ ماں باپ کے حقوق کی بھی ایک لمٹ ہے، ماں باپ کے حقوق کی بھی کیا ہے؟ ایک لمٹ ہے، ایسا نہیں ہے کہ وہ لامحدود حقوق دنیا میں کسی کے نہیں ہوتے۔ اللہ نے اپنے بھی حقوق متعین کیے ہوئے ہیں نا، پانچ نمازیں فرض ہیں، اب اللہ کی یہ بھی کہہ سکتا ہے دس، سو نمازیں، سارا دن نماز ہی پڑھتے رہتے ہیں، کیا خیال ہے؟ اللہ کو بھی معلوم ہے کہ بھائی انہوں نے کاروبار بھی کرنا ہے، شادیاں بھی کرنی، استغفر اللہ، انہوں نے جو ہے اور بھی دنیا کے کام کرنے ہیں، تو پانچ رکھی بس اللہ تعالیٰ نے۔ داڑھی کا کیا حکم ہے؟ نبی صلی اللہ علیہ وسلم کی صحیح ہے بخاری، صحیح ہے مسلم کی حدیث، اعفوا اللحا، داڑیاں بڑھاؤ، وقصوا الشوارب، موچھیں گھٹاؤ، داڑھی رکھنا واجب ہے۔ آپ یہودیوں سے عبرت حاصل کرو، دیکھو تورات میں نے خود پڑھا ہے کہ اللہ نے موسیٰ علیہ السلام کو کوہ طور پہ بلایا اور موسیٰ سے کہا کہ اپنی قوم کو کہہ دو کہ داڑیاں نہ کاٹنا۔ آج بھی یہودی اس حکم پر عمل، آج صبح میں نے دیکھے یہودی اتنی بڑی داڑھی، کتنے سارے مجھے یہاں امریکہ میں اور دوسرے ملکوں میں یہودی نظر آئے، بڑی بڑی داڑھیاں، حالانکہ وہ سائنٹسٹ بھی ہوتے ہیں، ایجوکیٹڈ لوگ بھی ہوتے ہیں، داڑھی رکھ کے بھی انسان پڑھ بھی سکتا ہے بھائی، اس لیے ہمت کر کے رکھ لو، کیا جا رہا ہے بھائی، کیا خیال ہے؟ پتم کوئی ہے سوال؟ یہ آگے سوال، کوئی بات نہیں ہے، بیٹھا میں جلدی نہیں ہے۔ کیا ہم جھینگا اور کیکڑے کھا سکتے ہیں؟ دیکھو یہ اختلافی مسئلہ ہے، میں اس کے اب آگے تھوڑے دلائل سے جواب دے دوں، ادھوری بات کروں گا تو ادھوری چیزیں پھر مارکیٹ میں پھیل جاتی ہیں۔ کچھ چیزیں ایسی ہیں جس پر پوری امت کا اتفاق ہے کہ یہ حلال ہے، جیسے گائے ہے، بکرا ہے، دمبا ہے، پوری امت کا اتفاق ہے، کیا یہ بولو حلال ہے؟ کچھ چیزیں ایسی ہیں پوری امت کا اتفاق ہے یہ کیا ہے؟ حرام ہے، کتا ہے، کنجیر ہے، بلی ہے، وغیرہ وغیرہ۔ سمندر کی مخلوق حلال ہے یا حرام ہے؟ تو مچھلی پر تو پوری امت کا اجماع ہے، چاروں امام متفق ہیں کہ مچھلی کھانا بولو حلال، مچھلی کے علاوہ جو کچھ سمندر میں پایا جاتا ہے وہ حلال ہے یا حرام، اس بارے میں دو رائے ہیں، ایک امام شافعی رحمہ اللہ اور حنابلہ جو امام احمد بن حنبل کی رائے ہے وہ یہ ہے کہ مچھلی کے علاوہ بھی ساری مخلوق کیا ہے حلال، سوائے مینڈک کے، مینڈک کے بارے میں صریح حدیث ملتی ہے، لیکن امام ابو حنیفہ کا موقف اس بارے میں یہ ہے کہ صرف مچھلی حلال ہے، سمندر میں مچھلی کے علاوہ کوئی مخلوق حلال بولو نہیں۔ اب دونوں کے اپنے اپنے دلائل ہیں، دیگر ائمہ ہیں وہ دلیل پیش کرتے ہیں، احل لکم صید البحر وطعامہ متاعا لکم وللسیارہ، تمہارے لیے سمندر کا شکار اور اس کا کھانا ہم نے حلال کر دیا ہے، سمجھتے ہو؟ تمہارا بھی، تمہارے لیے بھی اور جو مسافر ہیں ان کے لیے بھی۔
تو اس سے وہ استدلال کرتے ہیں, دیکھو اللہ نے سمندر کا شکار کیا کر دیا ہے, حلال تو سب چیزیں داخل ہیں اس میں. امام ابو حنیفہ رحمہ اللہ اور ان کے جو دونوں شاگرد تھے امام ابو یوسف امام محمد, یہ خود مجتہد تھے, یہ خود ان کا قول بھی ایک مجتہد کے قول کی حیثیت رکھتا ہے. ان تینوں کا اتفاق ہے کہ حلال نہیں ہے. وہ اس آیت کا جواب یہ دیتے ہیں کہ بھائی دیکھو یہ آیت کا سیاق و سباق یہ بتانے کے لیے نہیں ہے کہ سمندر کا شکار حلال ہے حرام, یہ بتانے کے لیے ہے کہ اس سے پہلے والی آیت میں اللہ نے بتایا کہ احرام کی حالت میں تم خشکی کا شکار نہیں کر سکتے, سمندر کا کر سکتے ہو. تو یہ بتانے کے لیے ہے کہ احرام کی حالت میں جو شکار کی پابندیاں ہیں یہ قانون یہ خشکی کے لیے ہے, سمندر کے لیے نہیں. حالت احرام میں آپ مچھلی کا شکار سمندری مخلوق کا شکار کر سکتے ہو آپ, اس کا اس سے کوئی تعلق نہیں ہے کہ مچھلی حلال ہے مچھلی کے علاوہ حلال ہے احرام. یہ تو یہ بتانے کے لیے کہ احرام کی پابندیاں شکار سے متعلق خشکی پر لاگو ہوتی ہیں, سمندر پر لاگو بولو نہیں ہوتی, سمندری جانوروں پہ لاگو نہیں ہوتی ہیں. باقی پھر کیا دلیل ہے کہ صرف مچھلی حلال ہے؟ سب سے پہلے امام ابو حنیفہ کا استدلال ہمیشہ سب سے پہلے قرآن سے ہوتا ہے. امام صاحب فرماتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کا جو منصب ہے, اور بھی قرآن میں کئی جگہ یہ بات اللہ نے بتائی ہے کہ ہم نے تم پر خبیث چیزوں کو حرام کر دیا ہے, ہم نے تم پر خبیث چیزوں کو حرام کر دیا ہے. اگر سمندر میں مچھلی کے علاوہ بھی مخلوق کو حلال قرار دیا جائے تو ایسی ایسی خبیث چیزیں ہیں کہ وہ چائنا والوں کا ہی ظرف ہے کہ وہ کھا لیں, ورنہ کوئی وہ کھا نہیں سکتا. تو خبائش تو حرام ہے. آپ کہہ سکتے ہیں پھر اللہ نے الگ کیوں نہیں حرام کر دیا کہ یہ خود کیوں نہیں کہہ دیا, بھائی اور بہت ساری چیزیں خبیث ہیں لیکن صراحتن نہیں ہے, وہ ان کی حرمت صراحتن نہیں ہے, ہم ان کو پھر بھی خبیث ہونے کی وجہ سے حرام کہتے ہیں. بہت ساری مثالیں ہیں, گنگا تو بات لمبی ہو جائے گی. بس اللہ نے جب خبیث کہہ دیا تو خبیث میں پھر خبائش آ گئی, ساری خبائش آ گئی. کیونکہ اگر ہم سمندر کی مخلوق کو حلال قرار دیتے ہیں تو صرف کیکڑا نہیں حلال ہوگا, مگرمچھ اور کچھوا بھی حلال ہوگا. پھر ہمت ہے مگرمچھ کھانے کی؟ نہیں آئی بات سمجھ بھائی. مگرمچھ بھی تو زیادہ تر ٹائم پانی میں گزارتا ہے, کبھی کبھار انجوائے کرنے کے لیے باہر آ جاتا ہے. کیکڑا بھی زیادہ ٹائم پانی میں گزارتا ہے, کبھی کبھار لوفری کے لیے نکلتا ہے تو کہاں آ جاتا ہے, کبھی اس کا لوفری کا دل چاہتا ہے کہ چلو بھائی میں بھی ذرا انجوائے کروں باہر جا کے. زیادہ ٹائم اچھا کچھوا بھی, پانی کے کچھوے کی بات ہو رہی ہے, پھر پانی کے کچھوا بھی حلال ہوگا. تو کچھوے کے انڈے مگرمچھ کے انڈے وہ سب حلال ہوں گے. اور بھی گند میں نے تو دیکھا ہے نا, ایسی ایسی گند نکلتا ہے سمندر سے. تو پہلی بات تو یہ ہو گئی. دوسری بات, نبی صلی اللہ علیہ وسلم کی صحیح حدیث ایسا قرآن میں دوسری جگہ کیا آتا ہے, حرمت علیکم المیتۃ والدم, تم پر مردار حرام ہے. کوئی بھی جانور جو بغیر ذبح کیے مر جائے وہ کیا ہے؟ حرام ہے. تو اس میں مچھلی بھی داخل ہے, لیکن مچھلی کو حدیث سے مستثنا کیا گیا. آپ صلی اللہ علیہ وسلم نے فرمایا صحیح حدیث, احلت لنا میتتان السمق والجراد, ہمارے لیے دو مردار حلال کیے گئے ہیں, ایک مچھلی اور ایک ٹڈی جو کھیتوں کو چٹنی کر جاتی ٹڈی. تو نبی صلی اللہ علیہ وسلم نے تمام مرداروں سے صرف دو مرداروں کو مستثنا کیا ہے, ایک مچھلی کو اور ایک ٹڈی کو. تو اس سے پتا چلتا ہے کہ باقی سب اپنی اصل پہ ہیں, یعنی کیا ہیں؟ ناجائز ہیں, حرام ہیں. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو احلت لنا میتتان, یہ نبی صلی اللہ علیہ وسلم کی حدیث ہے کہ ہمارے لیے دو مرداروں کو حلال قرار دیا گیا ہے. اچھا ایک بہت اہم دلیل یہ بھی ہے کہ ہم دیکھتے ہیں صحابہ اور تابعین میں کوئی ایک ضعیف روایت بھی ہمیں نہیں ملتی کہ کسی صحابی یا کسی معتد تابعی نے صاحب علم تابعی نے مچھلی کے علاوہ کسی مخلوق کو ہاتھ بھی لگایا ہے. کوئی کبھی کیکڑا کھایا ہو کسی صحابی نے یا کسی تابعی نے یا کوئی اور مخلوق کھائی ہو, مچھلی ہی ملتی ہے ہمیں. بھائی اگر یہ حلال ہوتی تو جن ملکوں میں پانی قریب ہے سمندر ہے وہ تو سب کچھ کھاتے ہیں. تو یہ کیا بات ہے کہ صحابہ تابعین سے ہمیں مچھلی کھانے کے علاوہ کوئی روایت ملتی ہی نہیں ہے؟ اس کا مطلب وہ اس سے اوائڈ کرتے تھے, اجتناب کرتے تھے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو اس لیے اس میں امام ابو حنیفہ کا موقف بہت مضبوط ہے, کمزور نہیں ہے کہ مچھلی حلال ہے. سمجھتے ہو؟ رہا مسئلہ جھینگے کا, کیکڑے کا تو میں نے بتا دیا, अच्छा, बाकी जो लोग इमाम शाफी रहमतुल्लाह को फॉलो करते हैं, इमाम अहमद हम्बल को फॉलो करते हैं, अगर वो उनकी तकलीद में ऐसा कर रहे हैं कि भाई हमें इल्म नहीं है, एक मुज्तहिद को फॉलो कर रहे हैं, तो मुज्तहिद को तो एक आम आदमी मुज्तहिद को फॉलो करेगा ना, एक फिका को फॉलो करेगा। और अगर जो तहकीक की बात कर रहे हैं तो फिर तहकीक का क्या जवाब है भाई? तो अब या तो आपके पास तकलीद का रास्ता है या तहकीक का। बाद लोगों के पास ना तहकीक होती है ना तकलीद होती है। तो तकलीद, फिर यहां लोग कहते हैं हम तकलीद हराम है, ना 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 ना, तकलीद जाहिलों की हराम है, पढ़े लिखों की वाजिब है। ये जो अंधी तकलीद जिससे कुरान ने मना किया है, ये जाहिलों की तकलीद है। कोई मुज्तहिद हो तो उसकी तकलीद हराम नहीं है। तो ये तो मैंने दलाई की दुनिया में आऊं इसका मौके बताया। अब रहा मसला झींगे का, तो झींगे के बारे में खुद अहनाफ में इख्तलाफ है कि ये मछली है या नहीं। हजरत मुफ्ती तकी उस्मानी साहब दामत बरकातुम अलिया, उनकी राय यह है कि ये मछली ही की एक किस्म है। और उनकी दलील यह है कि भाई मेडिकल साइंस की तरफ हम नहीं जाएंगे कि मेडिकली ये मछली की किस्म में है या नहीं, हम जाते हैं उर्फ और लुगत की तरफ। तो लुगत की, अरबी लुगत की जितनी किताबें हैं उन किताबों में इसको मछली कहा गया है, झींगा मछली। समझ रहे हैं कि नहीं समझ रहे? लिहाजा इस बेस पर हम इसको क्या कहेंगे, मछली। हजरत मुफ्ती तकी उस्मानी साहब के उस्ताद थे हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला, इसी तरह हजरत मौलाना यूसुफ लुधियानवी शहीद रहमतुल्लाह अलैह, इन हजरात की राय यह है कि ये मछली की किस्म में दाखिल नहीं है। इनकी भी मजबूत दलाइल है। पहली दलील, भाई मेडिकल साइंस इसको मछली की किस्म में नहीं मानती। नंबर दो, मुशाहिदा यह है कि इसका कोई उज़्व भी मछली से नहीं मिलता और उर्फ में भी मछली नहीं कहा जाता। अगर कोई शख्स कहता है ना कि मैं, आप किसी को भेजे जाओ मछली लेकर आओ, कभी भी झींगा नहीं लेकर आएगा वो, तो उर्फ में भी नहीं मछली कहा जाता। रहा मसला लुगत, डिक्शनरी ने इसको मछली लिखा है, तो मुफ्ती रशीद साहब ने इसका जवाब दिया, डिक्शनरी ने तो समुद्री घोड़े को भी क्या लिखा है, समुद्री घोड़ा। तो डिक्शनरी में घोड़ा लिखने से वो थोड़ी घोड़ा कहलाएगा। उर्फ में उसको घोड़ा समझा जाए, मछली समझा जाए, तो उर्फ में झींगे को मछली समझा नहीं जाता। समझते हो कि नहीं समझते हो? समझा नहीं जाता, लिहाजा वो मछली की किस्म में दाखिल नहीं। अलबत्ता इतनी बात जरूर है कि खुद फिकह हनफी में भी जब मसला यह है कि जब किसी मसले में इब्तिला बहुत ज्यादा हो जाए, बहुत ज्यादा लोग मुब्तला हो जाएं और दूसरे फिकह में गुंजाइश हो, तो खुद फिकह हनफी में ही उसकी गुंजाइश होती है। लिहाजा मैं लोगों को जब ये मसला बताता हूं कि बांग्लादेशी झींगा खा सकते हैं, आप ना खाएं, तो लोग कहते हैं लो भाई बांग्लादेश में अलग इस्लाम आया है और अमेरिका और पाकिस्तान में अलग इस्लाम आया। भाई इस्लाम एक ही है, लेकिन मसला इख्तलाफी इत्तेफाकी नहीं है। कुत्ता पूरी दुनिया में हराम है, लेकिन अब बांग्लादेश में सदियों से झींगा खाते आ रहे हैं, उनसे दुनिया छोड़ना आसान है, उनके लिए झींगा छोड़ना आसान नहीं है। तो चूंकि दूसरे फुकाहा के नजदीक जायज है, जब दूसरे फुकाहा के नजदीक जायज है तो इसकी हुर्मत कतई नहीं है, यकीनी नहीं है। तो ऐसी सूरत में गुंजाइश का फायदा उठाया जाता, उलमा के इख्तलाफ का फायदा बोलो उठाया जाता। तो हम कह रहे हैं हम तो नहीं खाते तो नहीं खाए ना, हम क्यों, हम बिलावजह एक फिका को फॉलो कर रहे हैं ख्वाहिशात की बेस से, हम उसको क्यों छोड़े? जब झींगा खाने के लिए काफी बन जाओ, केकड़ा खाने के लिए मालिकी बन जाओ और मगरमच्छ खाने के लिए बिनबास के फतवे पर अमल कर लो, तो भाई तू क्या कर रहा है, ना इधर का ना उधर का। लेकिन जहां इब्तिला बहुत ज्यादा है, बहुत ज्यादा सदियों से खाते आ रहे हैं, उनसे किसी का बाप भी नहीं छोड़वा सकता, तो उनको फिर यही कहा जाता है भाई फिरानी में ये कि इख्तलाफी मसला, उसमें इख्तिला बहुत ज्यादा हो जाए। तो इमाम शाफी भी मुश्तहिद थे, बरहक इमाम है, चलो यार तुम झींगे में किसको किस खा लिया करो, तो लेकिन जो नहीं खा रहे वो काइंडली ना ही खाएं। बहुत सारी चीजें अल्लाह ने खाने के लिए पैदा की हैं, वो खाने। बहरहाल कुत्ता कोई खा रहा हो ना तो ज्यादा बुरा है, झींगा खा रहा हो तो कुत्ते वाले हकाम उस पर जारी नहीं है, ये भी इख्तलाफी है। उससे वो सलूक ना किया करें, मैं कभी भी नहीं खाता, कोई डिश रखी होगी मैं नहीं, लेकिन कोई खा रहा हो तो मैं उसको रोकता भी नहीं, उसको रोकता भी नहीं। तो इसमें जब नरमी है तो नरमी ही रहनी चाहिए, उसको शिद्दत नहीं है, इख्तलाफ का फायदा होता है ना। अच्छा, क्या मरने के बाद बीवी से रिश्ता खत्म हो जाता है? बहुत अफसोस के साथ कहना पड़ता है खत्म नहीं होता, आखिरत के लिहाज से खत्म नहीं होता। वो तो देखो बीवी के मरने के बाद खुशी से कह रहा हूं कि रिश्ता खत्म नहीं होता, पहले मैंने गलती से कह दिया अफसोस। तो ये जो कफन दफन का मामला है ना, देखो दुनियावी अहकाम में रिश्ता खत्म हो जाता है, दुनियावी अहकाम में। तभी तो शोहर मर गया तो बीवी के लिए जायज है इज्जत के बाद शादी करे, बीवी मर गई तो शोहर के लिए जायज है। अगर चार बीवियां मौजूद हैं, अल्लाह ना करे एक मर जाए, तो इज्जत के बाद वो सॉरी इज्जत कह रहा हूं, वो फौरन निकाह कर सकता है, इसलिए कर सकता है ना कि दुनिया के हकाम में रिश्ता खत्म। तो इसलिए उलमा कहते हैं कि जब बीवी मर जाए तो मर्द गुस्ल कफन ना दे, उसको औरतें गुस्ल कफन दे, बाकी चेहरा देख सकता है वो, और आखिरत के लिहाज से रिश्ता बाकी है, इसके लिए दुआएं मांगता रहे सारी जिंदगी, क्योंकि मरेगा तो दोबारा मिल जाएगी। वो एक आदमी हॉस्पिटल गया ना, तो बीवी बीमार थी उसकी, डॉक्टरों ने आके बताया कि भाई वो आखिरी सवाल है, बस ये पढ़ के फिर मैं सुनाता हूँ ताकि ये फिर भूल ना जाऊं बोली, और ये वाला हो गया। तो एक आदमी गया, वो उसकी बीवी बीमार थी, हॉस्पिटल में दाखिल किया उसने, तो नर्स आई और कहने लगी, बहुत अफसोस के साथ कहना पड़ता है कि आपकी बीवी बस एक घंटे की मेहमान है। उसने एक लंबी सांस भरी और कहा कि जहां पूरी जिंदगी सबर की, एक घंटा वाला जहां एक पूरी जिंदगी सबर की है, तो इसलिए मरोगे भाई दोबारा। चले ये तो खाली मजाक था, उसको सीरियस न लें। अल्लाह ताला अमल की तौफीक हम सबको अल्हम्दुलिल्लाह रब्बिल आलमीन व लाकिबतु लिल मुत्तकीन वस्सलातु वस्सलामु अला रसूलिल करीम व अला आलिही व सहाबी अजमाईन। ए अल्लाह हमारा यहाँ जमा होना कबूल फरमा, जो हक बात हुई ए अल्लाह हम सबको उस पर अमल की तौफीक अता फरमा, उन बातों को अपने दरबार में कबूल फरमा, जो बयान में कमी कोताहियां हुई है अल्लाह अपने फजल से मुआफ़ फरमा। ए अल्लाह हम सबको जिस तरह हम यहाँ जमा है अल्लाह आखिरत में भी हमें जमा फरमा। ए अल्लाह हम सबको दीन पर मजबूती के साथ चलने की तौफीक अता फरमा। ए अल्लाह हमारी मस्जिदों को आबाद फरमा, ए अल्लाह हमारे घरों को आबाद फरमा, हमारे मदरसों को आबाद फरमा। जो लोग माली तंगी का शिकार हैं अल्लाह उनके उनको खुशादा रिश्ते हलाल नसीब फरमा। जिन जिन लोगों ने भी दुआ के लिए कहा है, जिसकी भी कोई हाजत हो, अल्लाह तो सबकी हाजतों को जानता है, ए अल्लाह सबकी हाजत को पूरा फरमा। ए अल्लाह जो बीमार है उनको शिफाए कामिल आजिल अता फरमा। जो रिश्तों के लिए परेशान है अल्लाह उनको अच्छे रिश्ते मुयस्सर फरमा। ए अल्लाह जो किसी गुनाह में मुब्तला है, शराब नोशी में, नशे में, जिना में, ए अल्लाह उनसे उनको इस बुराई से बचने की तौफीक अता फरमा। ए अल्लाह हम सब उनकी तरफ से तोबा करते हैं, अल्लाह हम सब की तरफ से उनकी तोबा को कबूल फरमा। ए अल्लाह उनको तोबा पर कायम रहने की तौफीक नसीब फरमा। ए अल्लाह हमारी खवातीन को पर्दे की तौफीक नसीब फरमा, इफ़त और पाकदामनी नसीब फरमा। ए अल्लाह हमारी मर्दों की आंखों में, ए अल्लाह नजरों में हया पैदा फरमा, अफीफ और पाकदामन बना। ए अल्लाह हमारे खानदानों को आबाद फरमा, नफरतों को खत्म फरमा, ए अल्लाह मोहब्बतों को पैदा फरमा। रब्बना ज़लमना अन्फुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन। ए अल्लाह जिसकी भी दिल में जो मुराद हो अल्लाह तू अपने फजल से, ए अल्लाह तू सबकी मुरादों को खूब जानता है, अल्लाह सबकी मुरादों को पूरा फरमा। اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان عليك البلاغ ولا حول ولا قوة إلا بالله صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه جزاك